मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैह व नऊजु बिललाहि मिन शुरूरि अनफुसिना व मिन सय्यिआति अमालिना من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون أولئك عليهم صلوات من ربهم ورحمة وأولئك هم المهتدون मेरी जबान में असल में छाला सा निकला हुआ है तो थोड़ा सा तोतला बोल रहा हूं आज मैं। पीछे की तरफ है तो वो जब दांत से टच होता है ना तो थोड़ा सा पेन होता है तो उसको बचा रहा हूं तो आवाज में थोड़ी तो तलाहट हो सकता है। आज तोतला बयान हो उसको किसी सॉफ्टवेयर के जरिए फिर आप लोग सही कर लिएगा। AI से कहिएगा कि ओरिजिनल में निकाल के दिखाओ। कुरान मजीद की जो आयात मैंने तिलावत की हैं इन आयात का आजकल के हालात से बहुत गहरा ताल्लुक है। देखें बयान में एक तो वो बयानात होते हैं जो हमने किताबों में इल्म हासिल किया वो तो बहुत कुछ है, अलहम से लेके वन्नास तक कुरान है उसकी तफसीर है, फिर हदीसें हैं उसकी तफसीरें हैं, फिर फिका है फिकी अहकाम है हलाल व हराम जायज नाजायज मकरूह मुस्तहब, फिर जन्नत जहन्नम आखिरत ये सारी चीजें वो हैं जिनका दीन के उलूम से ताल्लुक है। लेकिन मेरे जो मौजूआत होते हैं जो मैं अक्सर जुमा और इतवार के बयान में सेलेक्ट करता हूं उनका ताल्लुक किताबों से नहीं होता कि किताबों में क्या लिखा है हमने क्या पढ़ा है, उनका ताल्लुक होता है सोसाइटी में फिलहाल हो क्या रहा है मार्केट में चल क्या रहा है। तो उन चीजों को मैं बहुत ज्यादा हाईलाइट करता हूं बहुत ज्यादा नुमाया करता हूं कि मार्केट में क्या चल रहा है। इसकी मैं मिसालें भी दे चुका हूं कई बार कि देखो शोएब अलैहिस्सलातु वस्सलाम जो थे उनके पास कितने उलूम थे लेकिन फोकस उन्होंने दो चीजों को किया तौहीद को और नाप तोल में कमी मत करो। तो क्या मतलब उनको इसके अलावा कुछ भी नहीं आता था क्या है भाई? अंबिया का इल्म उम्मतियों के इल्म और अंबिया के इल्म की मिसाल ऐसे है जैसे समंदर से आपने पानी का एक कतरा निकाला तो उम्मती का इल्म ऐसे और पैगंबर का इल्म जैसे समंदर। लेकिन शुएब अलैहिस्सलाम दो ही चीजों को फोकस कर रहे हैं भाई तौहीद और नाप तोल में कमी मत करो दो नंबरी मत करो। वजह उसकी यह है कि जो उलूम अल्लाह ने शुएब अलैहिस्सलाम को दिए वो सारे उलूम अगर वो उम्मत को देते उम्मत को फायदा नहीं था। अंबियाए कराम मुस्लिह होते हैं मुस्लिह एक लफ्ज है सालिह सालिह का मतलब नेक एक है मुस्लिह नेक बनाने वाला सोसाइटी की इस्लाह करने वाला। तो इस्लाह का मफहूम क्या है जहां फसाद होगा वहां इस्लाह की जाएगी ना। मैं अक्सर एक मिसाल देता हूं आप डॉक्टर के पास गए डॉक्टर ने पूरी बॉडी का चेकअप किया आजकल डॉक्टर ऐसे चेकअप करते हैं, आपका कद इतने फुट इतने इंच है तो उस लिहाज से आपका वेट नेट पे डाला, ठक करके आ गया, इतना होना चाहिए वेट, मास इतना होना चाहिए और फैट इतना होना चाहिए, पूरी कैलकुलेशन की, कोलेस्ट्रॉल इतना होना चाहिए, सब सब सेट करके, हाँ भाई ओके की रिपोर्ट है। आपने कहा डॉक्टर साहब ये सारी चीजें फिट फाट हैं लेकिन किडनी में मसला है, पेन है। चेक किया भाई, गुर्दे में पथरी निकल आई। अब डॉक्टर के पास इल्म तो बहुत कुछ है, आंखों का भी है, नाक का भी है, कान का भी है। उसने क्या किया, आपको आंखों के बारे में रिपोर्ट पेश करना शुरू कर दी। आंख देखती कैसे है, कान सुनते कैसे हैं, जबान बोलती कैसे है, हम जब चलते हैं तो कौन कौन से जॉइंट्स हैं जो हमारे इस्तेमाल होते हैं, लिहाजा हमें जूता ऐसा पहनना चाहिए, यानी जो प्रॉब्लम्स नहीं भी हैं आपको उसके बारे में भी रिपोर्ट पेश करना शुरू कर दी। क्या मिसाल दूं, अब मेरी तबीयत में मिजा है, मैं फितरत से मजबूर हूं, ऐसे जैसे आपने ख्वाजा सिरा के सामने चार शादियों के फजाइल बयान करना शुरू कर दी। नॉलेज में तो इजाफा होगा ना उसके, लेकिन उसको कोई फायदा है? क्या ख्याल है भाई? भाई ये नॉलेज मर्दों को दी जाएगी ना ख्वाजा सिराओं के लिए, ये नॉलेज उसका फायदा नहीं है कोई। हालांकि नॉलेज तो ये भी है भाई कि इस्लाम में इतनी इजाजत है और ये शर्तें और ये हुकूक हैं, वो कहेगा भाई साहब मेरे सामने कुछ और बात करो। तो हम क्या करते हैं, बहुत से मजहबी स्कॉलर, सब नहीं, जो बात आवाम के फायदे की नहीं है अपनी नॉलेज उनके सामने साथ शेयर करना शुरू कर देते हैं, उससे वाह वाह हो जाती है, बल्ले बल्ले हो जाती है, वाह यार बड़े पहुंचे हुए हैं, हजरत के पास तो बड़ी नॉलेज है। भाई साहब उस नॉलेज का पब्लिक को फायदा क्या हो रहा है? एक तो ये कि फायदा ना हो, दूसरा ये कि उल्टा नुकसान हो। बाज दफा ऐसी नॉलेज दी जाती है जिससे नुकसान होना शुरू हो जाता है। तो इसलिए अपना मुसलिह, अपना मुर्शिद, अपना पीर, अपना मेंटोर उसी को बनाना चाहिए जो आपकी इसलाह कर रहा हो। उसी डॉक्टर से इलाज कराया जाएगा जो अपनी मालूमात शेयर ना कर रहा हो बल्कि आपके मरज को फोकस कर रहा हो। ये बीमारी है, इसको नट बोल्ट से, यहां से इसका स्क्रू ढीला, यहां से टाइट करना है इसको। आप ऐसे डॉक्टर भी लोग देखो ना, कहते हैं यार मैं इतने बड़े बड़े डॉक्टरों के पास गया, वो एक पड़ोस में एक हकीम बैठता था, उसने एक चूरन दिया, फायदा हो गया। बाज ऐसे भी हो जाता है, तुक्का लग जाता है। तो क्या फायदा तुम्हारी डॉक्टरी का? वो डॉक्टर बोलेगा भाई इत्तेफाक से नहीं हुआ, वरना तो इल्म तो मेरे पास ज्यादा है। तो इंसान हमेशा उसी को अपना बड़ा बनाता है, उसी को अपना मेंटोर बनाता है जिससे उसकी इसलाह हो। हजरत मौलाना अशरफ अली थानवी रहिमहुल्लाह ताला फरमाया करते थे कि मेरे पास जब कोई ऐसा शख्स आता है, ये बात खूब अच्छी तरह नोट कर लें, अपना भी अंदाज यही रखें लोगों के सामने, लोगों से बिहेवियर का, फरमाते थे मेरे पास जब कोई ऐसा शख्स आता है जिसका मुझसे इस्लाही ताल्लुक नहीं है, मैं उसका पीरो मुर्शिद नहीं हूं, जनरली एक आम मुसलमान है, तो उसमें अगर 99 बुराइयां हो और एक अच्छाई हो तो मेरी नजर उसकी एक अच्छाई पर होती है, उसकी 99 बुराइयों पर नहीं होती, क्योंकि उन बुराइयों का मुझसे कोई लेना देना नहीं है, वो मेरे पास वो बुराइयां ठीक करने आ ही नहीं रहा है। तो मेरा लेना देना जब नहीं है तो मेरी तवज्जो किस बात पर होती है? उसकी एक अच्छाई पे। तो माशाल्लाह कितना अच्छा आदमी है, देखो इसमें ये खूबी है। और फरमाया कि जब मेरे पास कोई ऐसा शख्स आता है जिसका मुझसे इस्लाही ताल्लुक हो, जिसका मैं पीरो मुर्शिद हूं, मेरे हाथ से बैत हो चुका है, मुझे मेंटोर बना लिया है, फरमाते थे उसमें अगर 99 अच्छाइयां हो और एक बुराई हो तो मैं उसकी 99 अच्छाइयों को नहीं देखता, मैं उसकी एक बुराई को, बोलो मैं बोल रहा हूं आपको भी बोलना पड़ेगा, मैं उसकी एक अच्छाई को फोकस करता हूं, सॉरी एक बुराई को फोकस करता हूं, उसकी 99 अच्छाइयों को नहीं देखता। क्यों भाई? वो मरीज है, मेरे पास इलाज के लिए आया है, रूहानी इलाज, वो वाला नहीं टोपी ड्रामे वाला इलाज, रूहानी का मतलब बातनी बीमारियां, इसको रूहानी इलाज का नाम ही टोपी ड्रामा रख लो, बस नाम ही पड़ गया। आमिल ना बोला करो, बोलो एक टोपी ड्रामा वहां बैठते, एक टोपी ड्रामा उधर बैठते, एक ड्रामा वहां बैठते, एक ड्रामा वहां बैठते, एक रायवण में बैठता है, एक फलाने मदरसे में बैठता है, क्योंकि रायवण में भी इस तरह के ड्रामेबाज लोग घुसे हुए हैं, ये हर जगह घुसते हैं, बड़े बड़े बुजुर्गों के पीर बुजुर्गों के निकाल रहे होते हैं जिन चुड़ैल। खैर, तो वो फरमाते थे कि 99 बुराइयां और एक अच्छाई हो, तो जिसका इस्लाही ताल्लुक नहीं है उसकी एक अच्छाई पे मेरी नजर होगी, और जिसका मुझसे ताल्लुक है तो उसमें 99 अच्छाइयां हो और एक बुराई हो, तो मेरी नजर किस पे होती है? बुराई पर। डॉक्टर की मिसाल देख लो आप, अच्छा डॉक्टर आपकी अच्छाइयां देखेगा या आपकी बॉडी में जो फॉल्ट है उसको तलाश करेगा? आप गए खांसते हुए डॉक्टर साहब के पास, खांस रहे हो मुसलसल, नाक बह रही है, नजला हुआ है आपको, डॉक्टर देख रहे हैं कि यार बंदे के शुगर भी ठीक है, ब्लड प्रेशर भी ठीक है, घुटने चेक कर रहे हैं आपके, बॉल वॉल बिल्कुल सेट काम कर रही है, जोड़ वोड़ सब सेट, जोड़ तोड़ संगे मरोड़ अंडी वाल, वो ना पश्तों में बोलते हैं, पश्तों में जब किसी से मुलाकात करो ना ऐसे ही होता है ना, जोड़ तोड़ संगे मरोड़। हमारे एक दोस्त थे, उनको समझ में नहीं आता था ये पेशावर में जाओ तो ये पूछते क्या है कोयटा में ना, तो उन्होंने खुद से पश्तो निकाली हुई थी, जब वो मिलते किसी से, उर्दू स्पीकिंग थे, मिलते जोड़ तोड़ संगे मरोड़ आलू बुखारे किशमिश पकोड़े पूरा उन्होंने एक निकाला हुआ था, जब किसी से मुलाकात करते जोड़ तोड़ संगे मरोड़ आलू बुखारे किशमिश पकोड़े वो खुद उन्होंने। हमने कहा भाई क्या कर रहा है तू, किसी का मीटर घूम गया ना तुझे संगे मरोड़ बना देगा वो, तेरे किशमिश पकोड़े बना के खा जाएगा। खैर, तो 99 बुराइयां और एक अच्छाई। हाँ, तो मैं डॉक्टर की मिसाल दे रहा था, तो डॉक्टर क्या करता है? अब वो डॉक्टर क्या कर रहा है, आपको जुकाम हो रहा है, गला खराब है, वो देख रहा है आपके घुटने सही हैं, पांव सही हैं, बिल्कुल फिट फाट, बीपी भी सेट है भाई, उसने कहा यार सब कुछ तो ठीक है अल्लाह के बंदे, दफाओ यहां से निकल। आप बोलोगे डॉक्टर साहब, डॉक्टर का काम ये देखना नहीं होता क्या क्या ठीक है, डॉक्टर का काम ये देखना होता है क्या क्या ठीक नहीं है, ठीक है ना। हाँ, जब नॉर्मली किसी आदमी के पास जाएं तो उसका काम फिर ये देखना होता है कि क्या क्या ठीक है, वो अगर ऐप तलाश करने लगेगा। अब मिसाल के तौर पर आप वैसे ही ऑफिस में गए, बॉस ने देखा आपको जुकाम है, अब वो देख रहा है तुझे जुकाम है, तुझे मैं जॉब से निकाल रहा हूं, तू बीमार है, हमने कंपनी में सेहतमंद लोगों को रखना है, बीमारों के लिए नहीं है, तो आप क्या कहेंगे? डॉक्टर साहब जुकाम है, नॉर्मली सबको हो जाता है। बॉस से कहेंगे, बॉस डॉक्टर नहीं, यानी बॉस, जुकाम सबको हो जाता है, बीपी मेरा सेट है। फौज की मिसाल देता हूं, उसमें फिजिकल फिटनेस को बड़ी वैल्यू दी जाती है, तो आप फौजी थे, आपके ऑफिसर ने किकआउट कर दिया आपको जुकाम है, वहां आप क्या कहेंगे? भाई ब्लड प्रेशर ठीक है, हड्डियां सही हैं, शुगर नहीं है, सब कुछ फिट फाट है यार, एक छोटी सी छींक आ गई तो नॉर्मल सबको आ जाती है भाई, एंटी एलर्जी खाऊंगा दो चार दिन में सेट हो जाऊंगा। वो कह रहे नहीं, ऑफिसर का काम है ये देखना, जो जरा सा भी परफेक्ट ना हो उसको किक आउट करना, तो इसका मतलब फिर फौज में कोई भी बचेगा नहीं, ऐसा ही होगा ना, ऐसे बंदे कहां से लाओगे भाई जिसको कभी भी कुछ हो ही नहीं। तो हर एक की फील्ड अलग होती है, ये बहुत अहम उसूल है, शरीयत ने हमें ये उसूल बताया है कि सिर्फ मुसलह का काम होता है, मुसलह का काम कि वो आपके ऐबों पे नजर रखे, इसके अलावा किसी का काम नहीं है कि आपके ऐबों पे नजर रखे। शरीयत ने हुक्म दिया है, तीन तीन तरह के लोग होते हैं, एक तो मुसलह जो इसलाह करता है, उसका काम है कि आपके बुराइयों को ज्यादा फोकस करें। दूसरा, वो लोग होते हैं जिनसे आपका कोई लेना देना नहीं है, मामलात नहीं है उनको चाहिए कि आपकी खूबियों पे नजर रखें, खामियों से नजरअंदाज करें। 100, 99 खामियां एक खूबी, तो फोकस किसको करना है? खूबी को। और कुछ लोग होते हैं जिनका आपसे लेन देन होता है, मामलात होते हैं, तो वो सिर्फ उस खामी को फोकस करें जिसका आपके मामला से ताल्लुक है। तीन तरह के लोग समझ में आ गए। मिसाल के तौर पर आपका पैसों का लेन देन है किसी से, आपने बिजनेस करना है, किसी को पैसे देने, इन्वेस्ट करना है, 1 करोड़ रुपए आपने लगाना है और आपका माहिदा हुआ कि मैं 1 करोड़ तुझे दूंगा, तू जॉब करेगा, इससे बिजनेस करेगा, जो प्रॉफिट होगा आधा तेरा आधा मेरा, मेहनत तू करेगा, पैसा कौन लगाएगा, मैं। अब आपने हमारा बयान सुना था कि किसी में 99 खामियां हो तो 99 खामियों को मत देखो, उसकी एक खूबी को देखो। अब उसके अंदर 99 खामियां थी, चर्स भी वो पीता था, चोरी करते हुए 20वीं दफा वो पकड़ा गया, आज तक कभी किसी के साथ लेन देन में सही नहीं हुआ, बहनों की विरासत खा के बैठा हुआ है, बीवी का मेहर पी गया है, घर में मार धाड़ करता है, चीखो पुकार करता है, महल्ले वालों से पूछो कंप्लेन ही कंप्लेन है उसके बारे में, ये है चोर है उचक्का है, लेकिन एक खूबी है, नमाज पढ़ता है 5 टाइम। ये खूबी क्या है? नमाज पढ़ता है, जिसकी वजह से चेहरे पे थोड़ा सा नूर आया हुआ है, नूर की क्रीमें भी मिलती हैं आजकल। तो अच्छा, मेरे बारे में भी लोगों ने उड़ाया हुआ है, जुम्मे के दिन जो है पता नहीं कोई क्रीम लगाया, मैं नहा धो के आता हूँ और कुछ भी नहीं, मुझे ये जनानेपन से मुझे जितनी नफरत है शायद आपको ना हो, अगर मुझ में थोड़ा सा भी जनानापन होता ना तो 4 शादियां ना करता मैं, समझ रहे हो? ये जो हाय अल्लाह हुई अल्लाह और ये नोक पलक दुरुस्त करने वाले लोग हैं ना, देखो इस्त्री भी नहीं की कपड़ों को मैंने, मुझे जल्दी थी, घर वालों ने बहुत इसरार किया, नहीं भाई इस्त्री के, मैंने कहा नहीं बगैर इस्त्री के टाइम नहीं है, वैसे तो हर वक्त घर में कपड़े मेरे इस्त्री हुए हुए लटके हुए होते हैं, तो किसी वजह से ताखीर हो गई, मैंने कहा नहीं बगैर इस्त्री के जाएगा, तो वैसे इस्त्री करके ही पहनने चाहिए, तमीज का आदमी इस्त्री वाला ही लगता है। हमारे हजरत बगैर इस्त्री वाले को इमाम नहीं बनने देते थे, बगैर इस्त्री के इमाम साहब खड़े हो जाते ना, हजरत हटाते, भाई हजरत के मिजाज में बहुत ज्यादा नफासत थी। लेकिन ये जो नोक पलक दुरुस्त करना मर्दों के लिए, हर वक्त सामने खड़े रहना और मेकअप पाउडर और ये अल्लाह बचाए इस अजाब से, ये ही पना नहीं है, ये क्या है? ये वो ही है जिसमें शी की आमेजिश है। हम कहते हैं अल्लाह ने जब ही बनाया तो पूरा ही बनो, वो मेरा बयान क्लिप दोबारा सुन लिए ही वाला। खैर, तो वो जो है अब क्या उसमें कि आपका मामला करने किसी के साथ 99% आपने देखा उसमें खामियां हैं, एक अच्छाई थी, नमाजी था, आपने 1 करोड़ रुपए उसको पकड़ा दिए, भाई आप परले दर्जे के बेवकूफ हो। जब मामलात किए जाते हैं तो फिर उसकी उस खामी को फोकस किया जाता है, दाएं बाएं नहीं, उस खामी को फोकस किया जाता है जिसका मामलात से ताल्लुक है। कारोबार बेनमाजी के साथ हो जाएगा, अब उसमें खामी थी, बेनमाजी था, वो मारता धाड़ता है, चीखता चिल्लाता है, बहुत कुछ है, लेकिन पैसों में क्या है? 1 नंबर उसका रिकॉर्ड है, आज तक किसी का 1 रुपया नहीं खाया। तो फिर उसकी एक खूबी को फोकस किया जाएगा और 99 बुराइयों को, आपका उन बुराइयों से कोई लेना देना नहीं है। अभी लोग मुझसे पूछ रहे होते हैं हिंदू के साथ कारोबार करना कैसा है, कहते हैं मेरा सेठ शराब पीता है, उसकी कंपनी में जॉब करना कैसा है, लोग सुबह शाम पूछ रहे होते हैं। मैं कहता है भाई तू अपनी जॉब से तू तो नहीं शराब की बोतल ला के देता ना उसको, बेरोजगारी का दौर है, तुझे क्या तहज्जुद गुजार बॉस कहां से मिलेगा, ऐसी कंपनी चाहिए जो सारे रेवेंट से फारे हों, कहां मिलेगी भाई तुझे, अपने काम को फोकस कर तू। फिर मुझे कहते हैं तकवे का तकाजा क्या है, तकवे का, मैं कहता हूं इस जमाने में फतवे के तकाजे पे चल ले, तकवे के तकाजों को छोड़ दे, इतना तकवा तू अफोर्ड नहीं कर पाएगा। बाज दफा तकवे के चक्कर में ना फतवे से भी जाता है। अब YouTube की अर्निंग में भी लोग कहते हैं ना तकवे का तकाजा क्या है, फतवा तो यही है कि जायज है, तकवा क्या है? तो मैं लोगों से कहता हूं तुम फतवे पर अमल कर लो इस जमाने में, तकवे पे गए ना तो जब गुर्बत आएगी तो जो फराइज वाजिबात है ना फतवे, वो उनसे भी जाओगे, उनसे भी जाओगे, बेड़ा ही गरक हो जाएगा। हमने देखा है, खाली हवाई बातें नहीं कर रहे, बड़े बड़े लोगों को हमने देखा तकवे के तकाजों पे चलना शुरू किया तो तकाजा ही बंद हो गया, कब्ज यानी कब्ज हो गया उनको, तकाजा ही नहीं आ रहा, कह रहे मुझे आके कहते हैं बहुत दिन से मुफ्ती साहब तकाजा नहीं हुआ, समझ रहे क्यों भाई, डिप्रेशन है, टेंशन है, किस बात की टेंशन है, बेरोजगारी है। तो फतवा तकवा की बहस अपनी जगह ठीक है, لیکن اس زمانے میں کبائر سے بچ لو, کبیرہ گناہوں سے. قرآن کیا کہتا ہے, ان تجتنبوا کبائر ما تنہون عنہ نکفر عنکم سیئاتکم, اگر تم کبیرہ گناہوں سے بچو گے اللہ چھوٹی موٹی خطاؤں کو معاف کرے گا. اعصاب کمزور ہیں لوگوں کے, ذرا سی ڈپریشن برداشت کرنے کی طاقت نہیں ہے, تو اپنے آپ کو تقوی کے چکر میں آزمائشوں میں نہیں ڈالے انسان. یہ بہت حوصلے والے لوگوں کا کام ہے. آج کل آزمائشیں ہیں, پھر خود برداشت کر لو گے, بیوی بچے کیسے برداشت کریں گے؟ یا تو وہ سارے تقوی والے ہو نا. لوگ مثال دیتے ہیں نبی صلی اللہ علیہ وسلم کی, بھائی آپ صلی اللہ علیہ وسلم کے گھر 40 دن چولہا نہیں جلتا تھا, تو یہ حوصلہ نبی کے اندر بھی تھا اور آپ کی ازواج میں بھی تھا. آپ اپنے اندر حوصلہ اگر پیدا کر بھی لوگے, بیوی بچوں میں کون حوصلہ پیدا کرے گا؟ وہ رہیں گے ہے بھائی, بولیں گے تقوی فتوے میں. میں نے کسی کو مشورہ دیا, یار ایک بیان میرا چل رہا ہے آج کل بہت, میں مجھے اس کے بعد بتائیں, جمعے کے بعد بتائیں. کچھ لبرل لوگوں نے نا میرے ایک بیان کو غلط رخ دے کے بہت پروپیگنڈا کیا ہے کہ میں بچیوں کی تعلیم کا خلاف ہوں. میں کہتا ہوں بچیوں کو پڑھانا سسرال کے ذمے ہے, ماں باپ کے ذمے گویا کہ نہیں ہے, گویا بچیاں بوجھ ہیں, بس سسرال کو پہناؤ, خود پڑھاؤ بھی نہیں ان کو. بڑے بے شرم ہیں یہ لوگ. تو ان کو موقع ملا, حالانکہ وہ بیان سیاق و سباق سے ہٹ کے چلایا گیا ہے, تو مجھے جمعے کی نماز کے بعد یاد دلانا, اس کو میں بتاؤں گا کہ کس طرح میرے بیان کو غلط رخ دیا گیا ہے. خیر, تو وہ ایک صاحب آئے کہنے لگے کہ چھوڑے, وہ واقعہ بھی اسکپ کر دیتا ہوں, پھر اس میں بھی یہ لوگ پروپیگنڈا کریں گے. یہ جو شارٹ کلپس ہیں نا اکثر میرے نہیں ہوتے, ہمارے چینل سے آ بھی نہیں رہے ہوتے. یہ ٹک ٹاکرز, ہمارا ٹک ٹاک پہ کوئی اکاؤنٹ ہی نہیں ہے, تو وہ انہوں نے بہت ساری چیزیں دائیں بائیں سے کاٹ کے چلا رہے ہوتے ہیں, اور ٹک ٹاک ہمیشہ فضول باتوں سے زیادہ چلتا ہے, کام کی باتوں پہ ویور نہیں آتے. ہماری قوم یہ کہتی ہے جو چٹکلے ہیں وہ ہم سنیں گے, جو کام کی باتیں وہ نہیں سنیں گے. اس لیے میرے بیان پورے جو گھنٹے ڈیڑھ گھنٹے کے ہوتے ہیں نا, وہ سنا کریں بیٹھ کے, اس سے فائدہ ہوگا انشاءاللہ. خیر, تو اب لوگ مجھ سے پوچھ رہے ہوتے ہیں ہمارا باس یہ کرتا ہے, فلانا یہ کرتا ہے, رشوت لیتا ہے, تو میں جواب میں یہ کہتا ہوں, بھائی وہ جو کرتا ہے وہ اس کا ہیڈیک ہے, تم اپنے کام کو فوکس کرو, تمہارے ذمے کوئی ناجائز کام نہیں لگایا. تو اب اس میں جتنی بھی خامیاں ہیں آپ کا ان خامیوں سے کوئی لینا دینا نہیں ہے, آپ اپنے کام کو فوکس کرو. میں جب امریکہ میں تھا, لاس اینجلس اور سین فرانسسکو, آپ کو بتائیے دو بہت ہی ترقی یافتہ شہر ہیں امریکہ کے, کچھ لوگوں نے ہمیں بتایا, مسلمان تھے وہ, آئی ٹی سے ان کا تعلق تھا, گوگل میں یوٹیوب میں بہت اچھی اچھی پوسٹوں پر تھے, بڑی بڑی داڑیاں ان کی ماشاءاللہ, نمازی پرہیزگار. تو بتاتے تھے بھائی یہاں کا ماحول ایسا ہے, یہاں کچھ غیر شرعی کام ہو رہے ہیں, یا یوں ہو رہا ہے یا یوں ہو رہا ہے وغیرہ وغیرہ. تو میں ان سے کہتا تھا, یار آپ کو نماز سے روکتے ہیں وہ؟ نہیں روکتے. آپ کو داڑھی کاٹنے کا کہا؟ نہیں کہا. آپ اپنے کام کو فوکس کرو, کیونکہ اگر مسلمان اسٹرائک کر کے بیٹھ جائیں گے کہ یہاں یہ ہو رہا ہے یہاں یہ ہو رہا ہے, تو اس سے ان کا نقصان نہیں ہے, نقصان کس کا ہے؟ مسلمان کا, اسلام کا. ٹیکنالوجی میں مسلمانوں کو غیر مسلموں سے آگے بڑھنا چاہیے. آپ اگر یہ ماحول ایسا ہے تو میں کیوں ان کا سپورٹر بنوں اور میں کیوں, تو اس سے ان کا تھوڑی کوئی نقصان ہوگا بھائی. نقصان کس کو ہوگا؟ مسلمانوں کو ہوگا. پیچھے رہ جاؤ گے آپ, برباد ہو جاؤ گے آپ. میں نے کہا یہ تو آپ چلتے پھرتے اسلام کی تبلیغ ہو, اتنے بڑے بڑے اداروں میں اتنی اونچی اونچی پوسٹوں کے ساتھ جب آپ نماز پڑھتے ہو, داڑھی کو آپ تعارف کروا رہے ہو اور نماز پڑھتے ہو, یہ اس سے بڑی اسلام کی کوئی تبلیغ ہو نہیں سکتی. تو مفتی کا کام ہوتا ہے کسی بھی چیز کو, علماء کا کام ہوتا ہے وہ تمام پہلوؤں سے غور کر کے اس کے بارے میں رائے قائم کرے. خیر, تو میں عرض کر رہا تھا تین طرح کے بندے ہیں میرے بھائی. ایک وہ جن کی آپ نے خامیاں سرے سے دیکھنی نہیں ہے, خوبیاں ہی دیکھنی ہے. یہ وہ ہیں جن کا آپ سے کوئی لینا دینا نہیں ہے. اسی کی ایک مثال سامنے آئی. مدارس میں کیا ہوتا ہے, ہمارے ہم مدارس کے ماحول کو زیادہ جانتے ہیں نا. مدارس میں اکثر یہ ہوتا ہے, اب یہ آپ کا ٹاپک نہیں ہے, یہ مولاناؤں کا ٹاپک ہے. مدرسے کے محتمم جو ہوتا ہے نا, اس کو اگر وہ دیکھ لے نا چار ٹیچروں کو وہاں بیٹھے ہوئے ہیں, تو 99% اس کو یہ گمان ہوتا ہے میری غیبت ہو رہی ہوگی. سمجھ رہے ہیں؟ بلکہ یہ تو اداروں میں بھی ہوتا ہے, صرف مدرسے میں نہیں ہوتا. چار امپلائی بیٹھے ہوئے ہیں چائے پی رہے ہیں, باس کو پتا ہوتا ہے کہ یہ کیا ہو رہا ہے, بولو میری غیبت, یہ کیا چل رہی ہے. بولتے کیوں نہیں, میری غیبت. ہر جگہ جس کے ہاتھ میں بھی کوئی مینجمنٹ ہے, کوئی انتظام ہے نا, تو ماتحتوں کا فرض ہے کہ اس میں کیڑے نکالیں. اس کے بغیر روٹی ہضم ہوتی نہیں ہے. یہ دنیا کا ایک اصول بن چکا ہے. یہ صرف ہم بہو ساس پہ نہیں ہے کہ بہو جہاں بیٹھی ہوگی ساس کی غیبت کر رہی ہوگی. یہ ساس ایک کردار ہے, کیریکٹر ہے. محتمم بھی ساس ہوتا ہے. یہ ساس صرف ساس نہیں ہوتی. جو مدرسے کا ناظم ہے وہ ماتحتوں کے لیے کیا ہے؟ ساس. اور یہ جتنے ماتحت ہیں ٹیچرز, یہ سب اس کی کیا ہیں؟ بولتے کیوں نہیں, بہویں. کمیٹی کا صدر ساس ہوتا ہے اور نیچے ماتحت کیا ہوتے ہیں؟ بہویں. اور باقی سارے نمازی وہ بہوؤں کی بہویں. سب غیبتیں چل رہی ہوتی ہیں. سب وہ اس کی غیبت, وہ اس کی غیبت, وہ اس کی. ابھی یہ کیا ہو رہا ہے, ابھی یہ کیا ہو رہا ہے, ابھی یہ پنکھا اس پہ کیوں خرچہ کر دیا, یہ پنکھا کیوں لگا دیا, یہ اپنے باپ کے پیسوں سے لائے پنکھا, چندوں کے پیسوں سے لگا دیا, یہ کرسی کیوں لے لی, یہ کیوں بنا دیا, وہ کیوں بنا دیا, یہ ٹینک ادھر کیوں بنا دیا, ادھر کیوں نہیں بنایا. مدرسوں میں تو اتنا زیادہ ہوتا ہے کہ آپ کی سوچ, ہم تو مدرسوں میں رہے ہیں نا, یہ محتمم بڑی گاڑی میں کیوں جا رہا ہے, حالانکہ وہ گاڑی ہو سکتا ہے کسی دوست نے اس کو ویسی لا کے دی. ابھی یہ لگ رہا ہے چندے خود کھا رہے, بعض کھا بھی رہے ہوتے ہیں, اللہ کا بڑا فضل ہے الحمدللہ, ایسے ایسے لوگ بھی الحمدللہ موجود ہیں, لیکن سارے تو نہیں کھا رہے ہوتے نا. غیبت سب جگہ ہو رہی ہوتی ہے. اچھا, جو کھا رہے ہوتے ہیں ان کی ہوتی نہیں ہے غیبت, کیونکہ وہ کھلا بھی رہا ہوتا ہے. جس محتمم کی غیبت ہو رہی ہے نا, سمجھ لو یہ ایماندار ہے. جس کی نہیں ہو رہی نا, پورا مدرسہ بالکل سیٹ چل رہا ہے, سمجھ لو کھانچے نیچے تک جا رہے ہیں. سمجھتے ہو گے؟ ہم اتنے بیوقوف ہیں نہیں جتنا لوگ ہمیں سمجھتے ہیں. تمہیں سب پتا ہے ہو کیا رہا ہے مارکیٹ میں, دفتروں میں, یہ اسکولوں میں. جتنے ٹیچر ہیں اسکولوں میں کہیں جمع ہو چائے پی رہے ہو, تو سمجھ لو کہ ہیڈ ماسٹر کی غیبتیں چل رہی ہیں. کالج میں جہاں بھی سارے جو بھی فیکلٹی ممبرز ہیں جمع ہوتے ہیں نا, تو سمجھ لو کہ پرنسپل کی, بولو, غیبت چل رہی ہے. اور وہ غیبت کیا ہوتی ہے, وہ بھی میں آپ کو اسٹائل, جو جس اسٹائل میں چلتی ہے وہ اسٹائل میں بتا دیتا ہوں, تاکہ آپ کو یقین آ جائے کہ میں جھوٹ نہیں بول رہا, میں بالکل سچ بول رہا ہوں. وہ یہ چل رہی ہوتی ہے دفتروں میں, ابے اس کو دیکھو, دو ہفتے پہلے آیا ہے, اس کی تنخواہ ہم سے زیادہ, ہم یہاں 20 سال سے رگڑے لگا رہے ہیں. اور بھی ایسے ایسے الفاظ استعمال ہوتے ہیں جو کبھی چھاؤں میں آئے تو میں آپ کو بتاؤں گا, مسجد میں استعمال کرنے کے نہیں. یہ 20 سال ہم دو ہفتے پہلے آیا ہے, اس کو دیکھو اٹھائی گیری زیادہ کر رہے ہیں نا, اس کو تنخواہ زیادہ مل رہی ہے. ویٹ لفٹنگ کی قیمت ہے یہاں پہ, ویٹ لفٹنگ کی. پہلے جم میں ہوتی تھی, آج کل دفتروں میں ہوتی ہے. یہ سب تبصرے چل رہے ہوتے. محتمم یہ کر رہا ہے, محتمم وہ کر رہا ہے, محتمم کے پاس گاڑی کہاں سے آئی, یہ کیوں بنا دی عمارت اس نے, وہ فلانے کو تنخواہ زیادہ کیوں دے دی, فلانے کو تنخواہ زیادہ کیوں دے دی. ہمارے شیخ حضرت مفتی رشید احمد صاحب رحمہ اللہ تعالی فرمایا کرتے تھے, حالانکہ حضرت نہیں علی المنکر پہ بہت حریص تھے, جنہوں نے مفتی رشید احمد صاحب کو دیکھا ہے وہ جانتے ہیں کہ برائی دیکھ کے مفتی رشید احمد صاحب کبھی خاموش نہیں رہتے تھے. تبھی میں ان کی مثال دے رہا ہوں کہ ان کی بات کو آپ زیادہ ویلیو دو. ان کا تقوی پرہیزگاری مشہور تھی. وہ فرمایا کرتے تھے کہ کسی بھی ادارے میں جب آپ ہو, چاہے وہ مدرسہ ہو, چاہے وہ کمپنی ہو, چاہے وہ اسکول ہو, چاہے وہ کالج ہو, چاہے وہ مسجد ہو, کوئی بھی جب اجتماعی ادارہ ہوگا, اس میں سب سے پہلے اپنی پوزیشن دیکھو کہ میری پوزیشن کیا ہے, میرا کام کیا ہے. और उस इदारे को ठीक करने कभी मत चलो। नहीं आ रही बात समझ में? इस फिक्र में मत पड़ो कि ये इदारा क्या हो जाए ठीक। से इदारा ठीक नहीं होगा, क्योंकि जहां कोई इज्तिमाई नजम होता है ना कुछ खराबियां 100% होती हैं। ये हो नहीं सकता एक घर ना जिसमें सिर्फ मियां बीवी और एक बच्चे हो, वो पूरा ठीक नहीं होता। कुछ ना कुछ बर्दाश्त करना पड़ता है। शौहर कुछ बीवी की आड़ी तिरछी बातें बर्दाश्त कर रहा होता है, तभी तो हम कहते हैं ना ससुराल की मुदाखलत जहां भी होगी घर तबाह होगा। वजह क्या है कि मियां की कुछ मजबूरियां बीवी के साथ वाबस्ता होती हैं, वो उसके आड़े तिरछे होने को बर्दाश्त करता है, उसको पता है ये खामी है, लेकिन मैं छोड़ दूंगा तो मेरा ये नुकसान है। औरत की भी कुछ मजबूरियां होती हैं शौहर के साथ, उसे पता होता है मेरे शौहर में ये खराबियां हैं, लेकिन मैं इससे जान छुड़ा लूंगी तो मुझे जो फायदे हासिल हो रहे हैं वो हासिल नहीं होंगे, लिहाजा वो दोनों कंप्रोमाइज कर रहे होते हैं। जब भी कोई तीसरा कबाब में हड्डी बनता है, चाहे वो शौहर की मां हो, शौहर का बाप हो, शौहर बीवी की मां हो, बीवी का बाप, उसके भाई, उसकी बहनें, तो वो खामियां देख रहे होते हैं, क्योंकि उनकी कोई जरूरत दोनों से वाबस्ता नहीं होती, उनको कोई नुकसान नहीं होता कि ये दोनों में अलहदगी हो जाए, उनका कोई कुछ नहीं आ रहा उनका। लिहाजा हमेशा कबाब में हड्डी कौन बनता है? तलाके दिलवाने में ज्यादा किरदार किसका होता है? रिश्तेदारों का। तभी मैं जो मियां बीवी होते हैं उनको बोलता हूं डालो ही नहीं बीच में रिश्तेदारों को। समझते हो कि नहीं समझते? क्योंकि वो आपकी मजबूरियां थोड़ी होती हैं कि इनके किस पे क्या गुजरेगी क्या होगा, वो तो देख रहे होते हैं ये खराबी तो ये क्यों बर्दाश्त कर रहे हो, हम तो ऐसे नहीं थे। अब सासें अक्सर कह रही होती हैं हमने तो तुम्हारे अब्बा की ऐसी खिदमत की है, खड़े रहते थे बुत बन के उनके पास, जब बोला यानी उनको बताने की भी जरूरत नहीं पड़ती थी कि चाय चाहिए, उनके मूड देख के पता चलता था ठंडे पानी की जरूरत है या गर्म पानी की जरूरत है, इनको मूड से पता चलता था। बहुत ठंडे हैं तो गर्मा गर्म पिला दो ताकि थोड़े हीट पे आ जाएंगे, और बहुत गर्म हुए हुए तो क्या पिला दो ठंडा पानी। हम तो उनके मूड से अंदाजा हो जाता था। और एक ये बहू है पड़ी रहती है सारा सारा दिन, 12 बजे कमबख्त सो के उठती है। ओ भाई जो सो के उठती 12 बजे है तो इसकी में नुकसान आपके बेटे को हो रहा है ना, तो बेटा फूटे ना मुंह से, वो चुप बैठा हुआ है तो आप भी चुप बैठ जाओ, क्या ख्याल है? उसका नुकसान हो रहा है ना, उसका घर तबाह हो रहा है तो छोड़ दो ना। और बहू टांग अड़ाएगी किसके कामों में? वो भी कम होशियार नहीं है, वो अड़ाएगी सास ससुर के मामलात में, ये यूं नंदों में ये यूं है, भाई बस करो यार। तो इदारे भी तबाह होते हैं, मुल्क भी तबाह होते हैं। जो मुल्कों में भी जो जिसका काम है उसको लोग मुझसे आके पूछते हैं पाकिस्तान के हालात, मैं कहता हूं ना मैंने खराब किए ना मैं ठीक कर सकता हूं, मैं उम्मीदें दिला सकता हूं कि हालात अच्छे हो जाएंगे इंशाल्लाह। और ये झूठी मूठी की उम्मीदें नहीं है, इकोनॉमिकली हालात अल्हम्दुलिल्लाह अच्छे होने जा रहे हैं, जितने अच्छे हो गए हैं वो नजर नहीं आ रहे उतने, वो ज्यादा अच्छे गए हैं लेकिन अभी थोड़ा दबाया हुआ है। डॉलर 275 पे मसनूई रोका हुआ है बस, वरना डॉलर असल में और भी नीचे गया है लेकिन इसको रोका हुआ है इन्होंने, बहुत ज्यादा नीचे गया तो और कुछ मसाइल हो जाएंगे। तो कुछ अच्छे काम भी हो रहे हैं मुल्क में, सारे खराब नहीं हो रहे। जो खराब हो रहे हैं उन पर तो मुझे बोलने की जरूरत नहीं, वो आप खुद समझदार है माशाल्लाह, सिस्टम के तहत चला है ना सारा। इलेक्शन हमारे यहां सिस्टम के तहत नहीं होते, किसके तहत होते हैं? सिस्टम के तहत, सिस्टम चल रहा है। लेकिन बहरहाल कुछ उम्मीद की चीजें भी हैं। तो अच्छा मुसीबत यह है कि हमारे यहां नेगेटिविटी इतनी ज्यादा है, किसी को कोई अच्छी खबर भी दो तो उसने गम ही की खबर लेनी है। उसको बताओ ना तुम्हारे अब्बा को जो फालिज था ठीक हो गया, अब दो नंबर ही कर रहा है, बेकार बातें कर रहा है, ये हमारा दिमाग बन चुका है। अबे तुझे जो शुगर थी ना इत्तेफाक से अब रिपोर्टें क्लियर, अबे सब ड्रामेबाज। तो यार जब तुम्हारा दिमाग ही खराब है, तुम्हें अच्छी खबर सुननी नहीं है। अब मैंने बोला ना एक साहब को, मैंने कहा डॉलर देखो 275 पे 75-76 पे रुक गया है, वरना कितनी स्पीड से ऊपर जा रहा था। अबे ये ड्रामेबाजी हमें बेवकूफ बनाने, मैंने कहा फिर टेंशन में रहे तू, ब्रेन हेमरेज से मर जा, मेरी सेहत पे कोई असर नहीं पड़ता, तेरे को अच्छी खबर सुना रहा हूं यार, थोड़ा खुश हो जाए यार, गवर्नमेंट की तरफ से कोई पाबंदी है खुश होने पर? नहीं अबे ये। मैंने कहा मेरा क्या फायदा डॉलर के ऊपर नीचे, मैं कोई गवर्नमेंट का नुमाइंदा हूं, मुझे क्या मिल रहा है, खुश हो रहा हूं, मैं तुझे भी खुश कर रहा हूं, क्योंकि मुझे कुछ कुछ ऑथेंटिक जराये से खबर मिली है, अखबारों की यूट्यूब की खबरें नहीं है। लेकिन वही अब है ये सब कौम को बेवकूफ बनाने के लिए। मैंने कहा ठीक है फिर सही है, बेवकूफ बनाने के लिए ना तू डॉलर खरीद ले, फिर रख ले अपने पास, और एक महीने बाद जब ओरिजिनल कीमत आएगी ना 300 पे हो जाएगा बेच देना। करते ये नहीं है, ये बिल्कुल ऐसा ही है जैसे हिलाल कमेटी वालों के बारे में एक साथ अबे एक दिन का रोजा खा गए यार। मैंने कहा तू रख लेना फिर खा गए तो। एक दफा रमजान का शाबान ना 30 का हो गया, कहने लगा अबे खा गए एक दिन का रोजा, मैंने कहा तू कल रख ले भाई, रखते भी नहीं है, खा गए तो रखो ना यार। तो कुछ आदत ऐसी पड़ गई है मनफी, और इसमें भी मैं समझता हूं हमारे हुक्मरानों ही का किरदार है, वही जिम्मेदार है। उन्होंने किया कुछ ऐसा है कि अब लोग अच्छी खबर सुनने की, लोग कहते हैं कि ये ड्रामा हो रहा है हमारे साथ, कुछ नेगेटिविटी को बहुत जरूरत से ज्यादा फैल गई है। तो खैर, तो क्या कह रहा था यार मैं, दाएं बाएं ध्यान तो दाएं में बहुत घूम रहा हूं मैं, बात क्या चल रही थी। हाँ मैं ये अर्ज कर रहा था, देखो हमारे हजरत मुफ्ती रशीद अहमद साहब बताया करते थे ये डॉलर की खबर सच्ची है, ये झूठी नहीं है। ठीक, हाँ अगर गवर्नमेंट कुछ और ही कुछ कलाबाजियां हो जाए, कुछ और ही सिस्टम आ जाए तो फिर एक अलग बात है, क्योंकि बाज दफा एकदम सेटिंग पे जाते जाते कुछ हो जाता है। लेकिन अभी तक के हालात ये हैं कि इकोनॉमिकली पाकिस्तान अल्हम्दुलिल्लाह ग्रो कर रहा है, वो अच्छी खबरें आ रही हैं। और ये गवर्नमेंट की खबरें सिर्फ नहीं है, ये जो ताजिर जो जिनकी पूरी मुल्क की इकोनॉमी पे जिनकी जो लगाम है ना जिनके हाथ में, ये उनकी हमारा उठना बैठना हर एक के साथ होता है, रक्षे वालों के साथ भी होता है, टमाटर वालों के साथ भी होता है, बेचारे जो लोग जूते सीते हैं उनके साथ भी होता है, और बड़े बड़े अरबपति ताजिरों के साथ भी होता है। तो सिर्फ ऐसा नहीं है कि हम दरस कुरान ही देते हैं और अंडा मोड़ पे ही रहते हैं और चार शादियां ही करते हैं, इसके अलावा हमारा कोई काम नहीं है। कभी खुशबू लगा के आप अकेले में मिलें तो इसके अलावा भी अल्हम्दुलिल्लाह बहुत सारे काम हैं, लेकिन इसके लिए जरूरी है कि खुशबू लगा के आए, और ये भी जरूरी है कि वो खुशबू मुझे पसंद भी हो, ताकि मैं अपनी मर्जी से आने दूं ना अंदर। आप बोलोगे आपने कहा था खुशबू लगा के आओ, वहां गए तो मैं भगाऊंगा कैसे फिर, तो मैं बोलूंगा ये वाली खुशबू नहीं कहा था मैंने। अच्छा खैर, तो इदारे को अगर आप ठीक करने जाएंगे ना कभी भी ठीक नहीं होगा। मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह ताला कहा करते थे कि कभी भी किसी इदारे को ठीक करने की फिक्र ना करो, चाहे वो कंट्री हो, पूरा ठीक नहीं होगा। यूरोप अमेरिका पूरे ठीक थोड़ी है, बहुत सारी गड़बड़े वहां भी चल रही है। कोई भी इज्तिमाई निजाम जहां भी होगा उसमें लाजमन कुछ खामियां होंगी, उन्हीं खामियों के साथ उस सिस्टम को चलाया जाएगा, उन्हीं खामियों के साथ। हां खामियां ज्यादा हो जाएं और खैर कम हो जाए, या वो अपने मकसद से ही हट जाएं, फिर उसको छोड़ दो, फिर वहां रहना ही जायज नहीं है। अब तबलीगी जमात का मकसद है दीन को दुनिया में फैलाना। अब कुछ लोग कहते हैं तबलीग में ये फलाना ऐसा हो रहा है, ये डिमकाना ऐसा हो रहा है, भाई हो भी रहा है, इज्तिमाई निजाम है, कुछ खामियां भी हो सकती हैं, लेकिन जो विजन है जो मकसद है उसको तो फोकस किया हुआ है ना, दीन ही फैला रहे हैं ना, कोई ईसाइयत की तबलीग तो नहीं कर रहे। लेकिन अगर कोई इदारा मकसद से ही हट जाए, वो दीन के अलावा कुछ और किसी का एजेंट बन जाए, कुछ और ही शुरू कर दे, भाई फिर फौरन छोड़ दो उसको। तो मैं यह कर रहा था हर जगह ऐसा होता है, हर जगह इदारों में मोहतमिम को नजर आएगा चार आदमी बैठे हुए, उसको पता है किसकी कीमत चल रही है, मोहतमिम की, नाजिम की कीमत चल रही है, ये ऐसे ये यूं ये फलाना ये डिमकाना। अच्छा हम लोग हुक्मरानों की उस वक्त तक तारीफ करते हैं जब तक वो हाकिम बनते नहीं है, जैसे ही बन जाते हैं उसी दिन से बुराइयां शुरू, लाते भी हम खुद हैं, काम भी नहीं करने देते फिर हम। तो उसमें कुछ बुराइयां सही होती हैं, लेकिन बहुत सारी बुराइयां गलत भी होती हैं, जो गलत इंफॉर्मेशन की बेस पे हम कर रहे होते हैं वो ठीक नहीं होती। हमारी आदत है जब किसी से दुश्मनी करनी है तो उसकी हर अच्छी चीज को भी बुरा करना है, जब किसी से दोस्ती करनी है तो हर बुरी चीज पे भी पर्दे डालने हैं, भाई ये ना बनाओ। बार बार मैं कहता हूं किसी सियासी तंजीम से जुड़ो, ये आपका सियासी हक है, लेकिन अपने सियासी लीडर को इमाम मेहदी मत बनाओ, पैगंबर का दर्जा मत दो, इससे डिप्रेशन नहीं होगी कभी। वरना पता है क्या होगा, आपने उसको बाप बना लिया ना, अगर कोई उसके खिलाफ बोलेगा आप डिप्रेशन में जाओगे, पागल हो जाओगे, कांपोगे, हालांकि एन मुमकिन है वो सही बोल रहा हो, اینڈ ممکن ہے وہ صحیح بول رہا ہو, اور جو مخالف کی تعریف کرے گا آپ ڈپریشن میں جاؤ گے, حالانکہ اینڈ ممکن ہے آپ کا مخالف غلط ہو لیکن یہ والی بات اس میں واقعی اچھی ہو. تو اتنا ایکسٹریم پہ جاتے کیوں ہیں یار, ہم پاگل ہیں, ہم نے دماغ اپنا فضول کھپانا ہے کیا, مر کے ختم ہو جانا ہے, تھوڑے دن کی اللہ نے زندگی دی ہے, ہمیں ڈپریشن میں ہم اس کو کھپا کے ختم کر دیں. میں نے ایک بیان کیا کہ اللہ کو ٹینشن پسند نہیں ہے, اس پہ کسی نے نیچے کمنٹس کیے کہ یعقوب علیہ السلام کیوں اتنی ٹینشنوں میں تھے. پھر دیکھو اللہ کو ٹینشن پسند نہیں ہے وہ جو آپ کی بنائی ہوئی ہے. اللہ کہتا ہے میں نے جو ٹینشن لینی ہے نا وہ, اس کو برداشت کرو, اس پہ ثواب ملے گا. اپنی مرضی کی ٹینشنیں پالو گے اس پہ ثواب نہیں ملے گا, الٹا گناہ ملے گا اس پہ. دیکھو ایک بیماری آتی ہے اللہ کی طرف سے, یہ کس کی طرف سے ہے؟ اللہ کی طرف سے. اس میں آپ کے گناہ معاف ہوتے ہیں, آپ کے درجات بلند ہوتے ہیں. ایک بیماری ہوتی ہے آپ نے خود اپنے آپ کو چھورا مارا, زخمی کر دیا, زہر پی لیا آپ نے خودکشی کی نیت سے, یہ ٹینشن کس کی طرف سے ہے؟ یا آپ اس پہ تھوڑی ثواب ملتا ہے؟ تو یہ جو سیاسی لیڈروں کی ٹینشن ہم پالتے ہیں یہ اللہ کی طرف سے نہیں ہے. اللہ نے کب کہا کہ میں نے تو ان کو امام مہدی بنا کے بھیجا ہے اور یہ کوئی غلطی نہیں کر سکتے؟ تو آپ کی عقیدت ہے بھائی, آپ کی محبت ہے, اللہ نے نہیں کہا. اللہ نے ہمیں پیغمبر سے محبت کا کہا ہے, پیغمبر کے خلاف کوئی بولے ڈپریشن میں جائیں سمجھ میں آتا ہے, آپ کے ماں باپ کے خلاف کوئی بولے ڈپریشن میں جائیں بالکل جانا چاہیے, کیونکہ ان سے محبت کا اللہ نے ہمیں حکم دیا ہے. آپ کہہ سکتے ہو ہمارے سیاسی لیڈر فلاں اتنا نیک ہیں, فلاں اتنا برا ہے, تو ان سے بھی تو محبت. بھائی یہ نیک آپ کو کیسے پتا چلا؟ آپ نے کیا زندگی ساتھ گزاری ہے؟ آپ نے نیوز دیکھ کے اندازہ لگایا تو اندازہ ہے, ٹھیک ہے. تو اندازوں پر اتنی بڑی عقیدت کی بنیادیں اور اتنی بڑی نفرتوں کی بنیادیں قائم نہیں کی جاتی, اندازوں کو اندازہ ہی رہنے دیا جاتا ہے. دیکھو امام ابو حنیفہ نے اجتہاد کیا نا, اجتہاد کر کے مسائل نکالے, بعض مسئلوں میں امام شافعی نے ان سے اختلاف کیا, حالانکہ ہمیں پتا ہوتا ہے اس میں امام ابو حنیفہ کی دلیل بہت مضبوط ہے. ہمیں اشکال ہوتا ہے کہ امام شافعی نے اس پہ اختلاف کیسے کر لیا, لیکن فقہ میں ایک اصول بتایا جاتا ہے کہ قطع نظر اس سے کہ اس کی دلیل مضبوط تھی یا نہیں تھی, جب امام شافعی نے اختلاف کر لیا تو اب وہ مسئلہ مجتہد ہی ہے, مختلف ہی ہے, اب اس میں ایک رائے میں یقینی فیصلہ درست نہیں ہے. کیوں اتنے بڑے مجتہد ہیں بھائی؟ جب انہوں نے کر لیا اختلاف تو اس کا مطلب کچھ تو تھا نا, اب اس میں اتنا یقین سے کہنا کہ یہی صحیح ہے باقی سب غلط ہے, یہ طریقہ غلط ہوگا. اس لیے کہتے ہیں چاروں اماموں میں کسی مسئلے میں اختلاف ہو جائے تو بس وہ اختلاف ہی اس بات کی علامت ہے, اب اس میں یقینی رائے قائم کرنا درست نہیں ہے. تو وہ مجتہدین اتنے غور و فکر کے بعد رائے قائم کرتے تھے, اس کے بعد ہمیں حکم ہے کہ یہ عقیدہ رکھو کہ غلطی کا امکان ہے. تو اپنے سیاسی لیڈروں کے بارے میں ہم کہیں کہ اس میں ہماری رائے میں غلطی نہیں ہو سکتی, اس کا مطلب ہم اپنے آپ کو تو صحابہ تابعین سے بھی زیادہ آگے سمجھتے ہیں. کیا خیال ہے بھائی, ہم نے یہ سمجھ لیا کہ ہم تو بہت بڑے فنٹر ہیں, تو اتنا بڑا فنٹر بنتے کیوں؟ تو خیر میں جلدی جلدی بات کو سمیٹ کے ختم کرتا ہوں. میں یہ عرض کر رہا تھا کہ تین قسم کے لوگ ہیں, یہاں سے بات شروع ہوئی تھی نا ہماری. ایک وہ جن کا آپ سے کوئی لینا دینا نہیں ہے, نئے نئے لوگ بھی آتے ہیں نا تاکہ ان کو بیان سے لنک ہو جائے نا ان کا, جن سے آپ کا کوئی لینا دینا نہیں ہے, تو ان میں 99 خامیاں ہیں, خوبی ہے تو نظر کس پہ رکھنی ہے بھائی؟ حتیٰ کہ غیر مسلم میں مل رہا ہو تو اس کی یہ خوبی بھی نظر رکھو کہ آپ سے اچھے طریقے سے مل رہا ہے. اب ہم سے غیر مسلم جب ملتے ہیں تو ہم تھوڑی کہ ابے تو بتوں کی عبادت کرتا ہے, ابے تو یہ کرتا ہے, میں تو صرف یہ پازیٹو چیز دیکھتا ہوں, یار یہ ہم سے مل رہا ہے, ایک مسلم اسکالر سے مل رہا ہے, یہ بھی خوبی ہے, شاید اسی کی برکت سے اللہ اس کو اسلام کی توفیق دے دے. اب ہم تو سب لوگ ہی جاننے لگے ہیں نا, تو جہازوں میں بہت دفعہ ہوتا ہے ایئر ہوسٹس سیلفی لے رہی ہوتی ہے. ابھی میں جا رہا تھا, میرے ساتھ ایک پائلٹ بیٹھے ہوئے تھے, ماشاء اللہ اتنی بڑی داڑھی ان کی, میں نے کہا پائلٹوں کی بھی داڑھی ہوتی ہے؟ انہوں نے کہا پائلٹ ایئر فورس میں آپ آؤ آپ کو اتنے داڑھی والے پائلٹ ملیں گے. میں نے کہا کمال ہے یار. تو میں جا رہا تھا تو انہوں نے جب وہ ایئر ہوسٹس سے السلام علیکم دو چار دفعہ اس نے کیا نا, تو انہوں نے کہا یار آپ کو کچھ عجیب سا محسوس نہیں ہوتا یہ جب اتنی سلام دعا ہو رہی ہے؟ میں نے کہا ہمارے محسوس ہونے کی حس ختم ہو گئی ہے. یہ ان کو ہوتا ہے جن کو پہلی دفعہ کوئی سلام کر رہا ہوں. मैंने कहा मैं इसको ये पॉजिटिव लेके जाता हूँ कि ये बिल्कुल लिबरल किस्म की औरतें होती हैं। अच्छा बात तो बता रही होती हैं कि हम किसी एक्टर के साथ भी हमने कभी सेल्फी नहीं ली है। सेल्फी ली है तो मौलाना तारिक जमील साहब के साथ या कोई दाढ़ी वाले मौलाना आ गए। तो अब भाई उसकी 99 खामियों को मैंने क्या करना है कि उसकी ड्रेसिंग कैसी है, वो सर्व कर रही है क्या। यहां शरीयत हमें क्या कहती है, उसकी इस एक खूबी को देखो, एक खूबी, ये भी तो खूबी है ना। सो क्या मिल रहा है भाई किसी मौलाना को सलाम करके। अब नेगेटिव ले जाना चाहें तो मैं यूं कह सकता हूं, ना महरम को सलाम करके इसके जराइम में और ज्यादा इजाफा हो गया है भाई। उसके लिए ना महरम को सलाम करना ही उसकी जॉब है, सही है। तो एक मौलाना को जब उसने सलाम कर लिया तो इसको ना महरम को सलाम नहीं कहा जाएगा, इसको कहा जाएगा थोड़ी सी ईमान की रमक अल्हम्दुलिल्लाह बाकी है। लोग मौलानाओं से डरते हैं। मेरे साथ एयरपोर्ट पे ऐसा होता है, कोई खातून आ रही है मसला पूछते हुए डर रही है कि सींग ना मार दे मौलाना साहब। मैं खौफ खत्म करता हूं भाई, बैठे जो पूछना है आप पूछें। तो बाज लोगों का, सबका नहीं, अक्सर मौलाना अल्हम्दुलिल्लाह सर पे सींग नहीं होते, तमीज से बात करते हैं, अखलाक से बात करते हैं, लेकिन बाज मौलाना ऐसा वो बना के पेश करते हैं कि वो अगला फिर दीन से दूर हो जाए ना। नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में जो काब इब्ने जुहैर आए थे, मैंने पूरा इतवार को बयान में वाकया सुनाया था, उनके तो कत्ल का ऑर्डर था लेकिन जब आके बैठे तो बैठने दिया गया है उनको। खैर, तो जिससे आपका कोई लेना देना नहीं है, आपने उसकी एक खूबी पे नजर रखनी। जिस जो आपका जिससे आपका इस्लाही ताल्लुक है, आप उसके पीर मुर्शिद हैं, तो उसकी 99 खामियों को छोड़कर, 99 खूबियों को छोड़कर एक बुराई पे नजर रखनी है, जैसे कि मौलाना हिफ थानवी ने फरमाया। उसके अंदर ये मसला है इसके साथ। और तीसरा वो जिससे आपका मामलात है। अब मामलात जिसके साथ है तो उसकी सिर्फ उस बुराई को फोकस करना है जिसका आपसे ताल्लुक। ये टॉपिक अहम है बहुत ज्यादा। अब इसमें मस्जिदों की इंतजामिया भी आ गई, दफ्तरों में आपके बॉस भी आ गया। भाई वो नया एम्प्लॉय आया है, उसकी तनख्वाह डबल है, 10 गुना है, 20 गुना है, तुम्हारा क्या लेना देना? तुमसे जो एग्रीमेंट हुआ था वो उसका पाबंद है या नहीं है? समझते हो कि नहीं समझते? तुमसे जो आज मैंने एक तहरीर पढ़ी हजरत मुफ्ती निजामुद्दीन शामजई साहिब रहमहुल्लाह तआला से मुताल्लिक। हजरत मुफ्ती निजामुद्दीन शहीद रहमतुल्लाह अलैह बहुत बड़े मुफ्ती थे, बहुत बड़े आलिम थे, तभी तो शहीद हो गए, इतने बड़े उलमा को कौन छोड़ता है। उनके मामूलात पढ़े आज मैंने, उसमें यह था कि उनकी आदत थी जिस मदरसे में जाया करते तो मोहतमिम का जो कमरा होता है ना, जो मदरसे के नाज़िम, हमेशा सर झुका के तेजी से उसके कमरे के करीब से गुजरा करते थे कि हमारा कोई लेना देना आपसे, बोलो नहीं। तो कहते हैं उन्होंने किसी मौलाना को उस्ताद लगवा दिया उस मदरसे में जिसमें वो खुद कई सालों से थे। अब जिसी मौलाना को जब उस्ताद लगवाया तो वो मौलाना झांकता हुआ जाता था मोहतमिम के कमरे में कि खा क्या रहे हैं, देखा जी लेग पीस चल रहा है, अबे हम दाल खा रहे हैं, ये यहां पे किस गाड़ी में जा रहा है, यार कोई इश्काल है तो पूछ लो, क्लियर कर लो। ऐसे लोग क्लियर नहीं करते। हमारे एक दफा जामे तो रशीद में क्या हुआ, एक दफा नहीं, हमारे यहां तो ऐसा होता रहता है, असाज़ा की तनख्वाहें नहीं मिल रही होती क्योंकि लोग समझते हैं कि शायद इस्टेब्लिशमेंट के लोग हैं, इनको वहां से करोड़ों अरबों रुपए मिलते होंगे, 5 रुपए भी नहीं मिलते क्योंकि लोग हैं ही नहीं इस्टेब्लिशमेंट के। हमसे ज्यादा कौन जानता होगा, हम 30 साल से हैं जहां मैं बचपन से आया हूं जामे तो रशीद, मुझसे ज्यादा कौन हजरत मुफ्ती अब्दुल रहीम साहब को जानता है। मुफ्ती रशीद अहमद साहब ने जो उनको नाइब बनाया है ना, ऐसे नहीं इस रात को ख्वाब आया उठ के नाइब बना दिया। मुफ्ती रशीद अहमद साहब रहमहुल्लाह ताला की किताब है, आप बीती वो पढ़े, फरमाते थे इनको जो मैंने नाइब बनाया है इतना मैंने आजमाया है कि शायद इस जमाने में किसी ने किसी को इतना नहीं आजमाया होगा। इनकी मेंटल लेवल को आजमाया, इनके इखलास को, इनके अंदर दुनिया की मोहब्बत कितनी है। कई साल परखने के बाद उनको अपना नायब बनाया है। ये ऐसे खिलाफत नहीं है, आजकल शेखों में खिलाफतें कैसे बट रही हैं, सोए सुबह उठे मुझे इमाम मेहदी ख्वाब में इसको खलीफा बना दो, ये कोई ज्यादा चमचागिरी कर रहा है तो उसको क्या बना दो खलीफा, ऐसा नहीं है। कई साल कहते हैं ऐसा आजमाया उनकी किताब में है और हमने उनके साथ ऐसे टाइम गुजारा है, लेकिन पाकिस्तान में मसला यह है कि जो भी पॉजिटिव वे में कोई बड़ा काम करने जाएगा ना, उसको काम नहीं करने दिया जाएगा। हमारे यहां रिवायती तरीके से चलते रहो तो ठीक है, रिवायती तरीके से जरा हटे तो आप या तो फौज के आदमी हो या एजेंसी के लोग हो या आप यहूदी एजेंट हो या आप कोई भी रिवायती अंदाज से हटेगा ना, और काम करने के लिए बसा औकात रिवायती ट्रैक से हटना पड़ता है क्योंकि काम मकसद है, तरीका मकसद नहीं है। हमारे यहां बहुत से लोग कहते हैं तरीके को फोकस करो जो चलता आ रहा है। भाई फिर तो नबी सल्लल्लाहु अलैहि वसल्लम घोड़े पे सवार होके जाया करते थे, गधे पे सवार होके जाया करते थे, आप भी गधे घोड़े की सवारी इख्तियार करो। आपने तरीका चेंज किया ना, अब हम किसमें सफर करते हैं? जहाजों में सफर करते हैं, ट्रेनों में सफर करते हैं। मकसद कभी भी चेंज नहीं होगा, ट्रैक क्या होगा, तरीके हमेशा तब्दील होते रहेंगे। तो जामे तो रशीद पे बहुत इल्जामात लगते हैं, मैं सुनता रहता हूं, हंसता रहता हूं, तो बेचारे को पारे है। मुझे लोग उल्टपटांग चीजें शुरू कर देते हैं, अबे ये भी कर्नल है। एक साहब ने मेरे बारे में कहा इसका हुदा कर्नल है फौज में। मैंने कहा यार मैं क्या बताऊं, तो मैं अर्ज कर रहा था जामे तो रशीद में तीन तीन चार चार महीनों से तनख्वाही नहीं मिल रही होती। तो वो क्या था, हां उन दिनों में देखा कि मेहमानों को बड़ा वीआईपी खाना खिलाया जा रहा है। जामे जब मेहमान आए ना, ये 8-10 साल पुरानी बात है, अब भी नहीं तनख्वाहें तो अभी भी नहीं 3-4 महीनों से मिल रही हैं, लेकिन उन दिनों में तो और ज्यादा हालात खराब हुए हुए थे। तो किसी ने आके देखा कि यार मेहमानों के तो मुर्गे चल रहे हैं यहां पे और टीचरों को तनख्वाहें नहीं दी जा रही। उसने इधर उधर बातें बनाना शुरू कर दी, मुझे भी बताया गया। मैंने कहा मैं पूछ के बताता हूं। पता चला भाई मेहमानों के लिए किसी ने खास कुछ फिक्स की हुई अमाउंट होते हैं ना कुछ लोग के, भाई जो भी आपके मेहमान आएंगे उनका खर्चा, जैसे हम जब यहां आए रफी भाई ने कहा मुफ्ती साहब आपका जो भी मेहमान आएगा ना उसका खर्चा किसके जिम्मे है। रफी भाई की बात है पुरानी 2006 की। इन्होंने कहा मुफ्ती साहब जो भी आपसे मिलने के लिए आएगा उसका वीआईपी खिलाई पिलाई किसके जिम्मे है। इन्होंने बोला मेरे जिम्मे। मैंने डाली नहीं इनके जिम्मे, लेकिन बहरहाल इन्होंने कहा कि आप मेरे जिम्मे है। अच्छी बात है, अल्लाह इनको जजाए खैर दे। कभी कभार हो सकता है बोल भी दिया हो कि मैं जा रहा हूं, ये मेरा मेहमान, बिस्मिल्लाह अल्लाह ऊपर पढ़ के मैंने पार्सल कर दिया आपकी तरफ। तो मैंने उनसे जब तहकीक की पता चला भाई मेहमानों को खिलाने के लिए बंदा क्या है, उसको तो अगर हम मेहमान को नहीं खिलाएंगे वो कहेगा मैं पैसे दे रहा हूं और आप खिला क्यों नहीं रहे। तो बाज बड़े बड़े इश्कालात होते हैं, लेकिन 2 मिनट में वो आपके इश्काल आप तहकीक करो तो पूरे हो जाते हैं। तो तहकीक करने में कोई हर्ज नहीं है, लेकिन जब आप किसी भी इंतजाम में हो तो उसूल जिंदगी का बना लो कि अपनी बाउंड्री को क्रॉस करने की कोशिश मत करो, वरना धक्के खाते रहोगे, कहीं भी पनप नहीं पाओगे। ऐसे लोग मैं जानता हूं, ये जो आज मेरा पूरा बयान हुआ है ना, ये एक वाकये की बेस पे है। मैं वाकया हाईलाइट नहीं करूंगा क्योंकि जिसके साथ हुआ है वो समझ जाएगा। वाकये की जो नेचर थी वो इसी किस्म की थी। किसी इदारे में अच्छी भली जॉब कर रहे हो, मेरे पास आए यार इस इदारे में ये गलत हो रहा है, इसमें ये गलत हो रहा है, ये करप्ट लोग हैं, ये फलाने लोग हैं। मैंने कहा तू जॉब कर रहा है अपनी जॉब करते रहे आराम से, तेरे बीवी बच्चे हैं, तुम्हें गुनाह नहीं होगा, तुम अपना काम से अपने काम से काम रखो और छोड़ दो तुम्हारा ऑफिसर क्या कर रहा है, तुम्हारा बॉस क्या कर रहा है, छोड़ दो इस बहस में मत पड़ो। लेकिन नहीं जनाब, नहीं यूं है तो फिर यूं है तो फिर यूं है। बिल आखिर क्या हुआ, जॉब से निकाल दिया उसको। यार ये फसाद फैला रहा है यहां पे, जैसे वो मौलाना मुफ्ती निजामुद्दीन शाम सही रहमतुल्लाह ने टीचर को रखा ना, वो कभी मोहतमी के कमरे में घुसा हुआ है, कभी उसके कमरे में घुसा हुआ है, कभी उधर जाके देख रहा है कि ये टीचर सही नहीं पढ़ा रहा, ये छुट्टियां कर रहा है। भाई ये देखो उसूल ये है कि कहीं कोई गलती है एक दफा बता दिया जाए मैनेजमेंट को, एक दफा बता दिया जाए। बहुत ज्यादा मसला है 2 दफा बता दिया जाए। इंतहाई आप में इस्लाह का अगर शौक है ना, तो आपको लग रहा है कि इमाम मेहदी मेरी ही नस्ल में पैदा होंगे और दुनिया में सारा काम मैंने ही करके जाना है, तो फिर आप 30 दफा बता दो, उसके बाद जबान पे टेप चढ़ा लो। अब आपसे कयामत के दिन सवाल नहीं होगा। बहुत से नहीं अलील मुनकर ऐसे हैं कि लेबल बुराई से रोकने का लगता है लेकिन बुराई रुकती नहीं है बल्कि और फसाद पैदा हो जाता है। इसकी मैं मिसाल देता हूं, सही है बुखारी में हजरत अब्दुल्लाह इब्ने उमर रजी अल्लाह तआला अन्हु के पास एक शख्स आया, सही बुखारी में है। ये लड़ाई हो रही थी उस वक्त, صحابہ کرام میں سیاسی اختلاف چل رہا تھا, ان دنوں کی بات ہے, پوری ڈیٹیل میں نہیں جاؤں گا. مکہ میں الگ خلافت قائم تھی اور شام میں الگ خلافت, دو گروہ مسلمانوں کے لڑ رہے تھے. تو عبداللہ بن عمر کے پاس کچھ لوگ آئے اور کہا آپ کیوں نہیں لڑتے, قرآن میں اللہ نے حکم دیا ہے کہ قاتلوہم حتی لا تکون فتنہ, لڑو تاکہ فتنہ ختم ہو جائے, آپ بھی لڑیں. عبداللہ بن عمر نے کیا کس کے بیٹے تھے, عمر بن خطاب کے, کیا پیارا جواب دیا, فرمایا قاتلنا حتی لم تکن فتنہ وقاتلتم حتی تکون فتنہ. فرمایا جب یہ نبی کے دور میں ہم لڑے تھے اور فتنہ ہم نے ختم کر دیا تھا, تم لڑ رہے ہو فتنہ بڑھا رہے ہو. نہیں آئی بات سمجھ میں؟ کہا جو فتنہ ختم کرنے والی لڑائی تھی نا, جو جہاد تھا, وہ ہم کر چکے ہیں, اب یہ فتنہ ختم کرنے والی لڑائی نہیں ہے, جتنا لڑو گے فتنہ اتنا بڑھے گا, کیونکہ مسلمانوں کی تلواریں چل رہی ہیں آپس میں. تو بعض دفعہ لیبل بڑا اچھا لگا ہوتا ہے, ہم فتنہ ختم کرنے نکلے, حالانکہ اس سے فتنہ ختم نہیں ہو رہا ہوتا, فتنہ بڑھ رہا ہوتا ہے. صبح شام گھروں میں ہم دیکھ رہے ہیں, بیٹا باپ کو سمجھا رہا ہے, ابا آپ یوں کیا کرو, ابا آپ یوں کیا کرو, ابا آپ یوں کیا کرو, ابا نے رکھ کے چپیٹ لگا دیا ایک دن, تو میرا باپ ہے. اب پھر آتے ہیں لڑکے, ہم نے ابا کو یوں بولا, ابا نے چپیٹ لگا دیا, پھر یوں, پھر اور لڑائی. ابے بھائی تو اس کا باپ ہے یا وہ تیرا باپ ہے؟ آپ نے ایک دفعہ ابا کو بتا دیا, ابا یہ چرس چھٹے مٹے آپ پہ سوٹ, اتنا برا نہیں ہوتے, ایک مثال دے رہا ہوں میں, تو ابا یہ آپ پہ سوٹ نہیں کرتا, بس ایک دفعہ دو دفعہ تین دفعہ اس کے بعد چپ. اب آپ سے سوال نہیں ہوگا, ابراہیم علیہ السلام کے ابا کے پیچھے پڑ گئے تھے, ابراہیم علیہ السلام نے ابا کو سمجھایا کہ آپ بتوں کو مت بنایا کریں, مجھے ڈر ہے اللہ کا عذاب نہ آ جائے, پورا رکوع ہے سورہ مریم کا, لیکن ابا نے کوئی پازیٹو رسپانس نہیں دیا. ابا نے کہا لَأَرْجُمَنَّكَ, میں تجھے پتھروں سے مار کے ہلاک کر دوں گا, وَاهْجُرْنِي مَلِيًّا, مجھے میرے حال پہ چھوڑ دے. جب دیکھا نا بھائی یہاں تو کوئی امید نہیں ہے, تو اب یہ نہیں کہ پھر ابا نہیں, ابا بتوں کو چھوڑ دو, ابا جہنم میں جاؤ گے, میں نہیں چاہتا آپ جہنم میں جاؤ. بھائی اس سے وہ جہنم سے تو نہیں بچیں گے, آپ کی جو مشن ہے, آپ کی جو دعوت ہے, وہ ایک ابا پہ رہ کے بند ہو جائے گی, اس کے علاوہ آپ کچھ بھی نہیں کر سکیں گے. ابراہیم علیہ السلام نے دیکھا کہ جب یہاں دعوت کا فائدہ نہیں ہے تو چھوڑو, کہیں اور جا کے محنت کرو, ہجرت کی وہاں سے. ہمیں پیغمبروں کی سیرت سے بھی یہ ملتا ہے. سمجھ رہے ہو کہ نہیں سمجھ رہے؟ تو کہیں بھی آپ ہیں, آپ نے اپنی لمٹ کو کراس نہیں کرنا. تو وہ جو محتمم تھے نا, جو مفتی نظام الدین صاحب نے جس کو رکھا, جو ٹیچر کو, تو وہ کبھی وہاں گھس رہا ہے, کبھی وہاں گھس رہا ہے. بالآخر لکھنے والے نے لکھا کہ ایک سال کے بعد حضرت مفتی صاحب نے آرڈر دیا اس کو نکال دو, یہاں یہ فساد ہے, یہ جہاں بھی جائے گا یہی کرے گا, جا کے کبھی اس کو دیکھے گا. کچھ محلے میں ایسے لوگ ہوتے ہیں, ہر محلے کے ہر گھر میں گھسے ہوئے ہوتے ہیں وہ, کس کے ہاں طلاق ہو رہی ہے, کس کے ہاں نکاح ہو رہا ہے, کس کی بچی گھر سے بھاگ رہی ہے, کس کی بہن سے کس سے تعلقات چل رہے ہیں, ساری نالج ہوتی ہے ان کو, کیونکہ اچھی بات نہیں ہے یہ. ہاں تو میں بتا رہا تھا کہ وہ جو نوجوان کا واقعہ نا, اب اس کو میں نے سمجھایا, میں نے کہا بھائی تو غلط ہو رہا ہے, صحیح ہو رہا ہے, چھوڑ, تو اپنی جاب کو فوکس کر, اپنے افسروں کو مت دیکھ. نہیں جناب, چھوڑ دی جاب. جاب چھوڑنے کے بعد بے روزگار ہو گئے, بے روزگار ہونے کے بعد ٹینشن میں گئے, ٹینشن میں جانے کے بعد بس کیا ہوا, آگے چھوڑو میں حذف کر رہا ہوں. تو کبھی بھی فسادی بن کے زندگی مت گزارو, ہمیشہ مصلح بن کے زندگی گزارو. میرا معاملہ دیکھ لو, یہاں الفلاحیہ مسجد میں 20 سال سے میں امپلائی ہوں یہاں پہ, ان کو میں نے بولا ہوا میں آپ کا ملازم نہیں ہوں, میں آپ کا باپ نہیں ہوں. ایک دفعہ مجھے کوئی بات کہتے ہیں, مجھے کہا نا پنجرا ہٹا لو, ایک دفعہ کہا میں نے پورا یہاں سے سیٹ اپ کیا کر دیا. آپ نے دیکھا ہوگا یہاں مرغیاں بتخیں یہ سب گھوم رہی ہوتی تھی نا پیچھے, پوری وہ بکریاں وکریاں کا پورا. صدر نے ایک دفعہ کہا یہاں سے مفتی صاحب یہ سب ہٹا لو, تو پوچھو ایک سیکنڈ بھی نہیں لگا ہٹانے میں, سمجھتے ہو؟ یہ میں اس لیے بھی وضاحت کر رہا ہوں کہ کچھ لوگوں میں نا بہت چک 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 پک پک چل رہی ہے, یہ کیا مفتی صاحب یہاں سے جا رہے ہیں, مفتی صاحب یہاں سے کیا ہو رہا ہے, کیا ہو رہا ہے. بھائی کچھ بھی نہیں ہوا, صدر صاحب نے بولا یہ لوگوں کو اعتراض ہے. میں نے کہا لوگوں کو نہیں, آپ بتاؤ آپ کو ہے کہ نہیں. लोगों को इतराज हो तो मुझे आगे बताएं। अच्छा ये भी सदर का अक्सर कमेटियों में होता है, जो करना खुद होता है बल्ली किस पे डाली जाती है, पब्लिक कह रही है। मैंने कहा पब्लिक कह रही है नहीं कह रही मुझे इससे गरज नहीं है, आप बताओ। उन्होंने कहा आप हटा दें। मैंने कहा ठीक है हटा दें। लोगों ने मुझे कहा भाई क्यों हटा रहे हो? मैंने कहा हमारे बाप की जगह ना हमारी खरीदी हुई जगह है भाई, इंतजामिया की इजाजत से लगाया था। उन्होंने कहा हटा लो, तो हमने हटा लिया। इससे इंसान खुश रहता है, टेंशन में नहीं जाता। हमेशा मेहनत अपनी जगह जब हो भाई, आपकी अपनी जाती प्रॉपर्टी हो, फिर आप फिर कोई हटा के दिखाए, फिर आप लड़ो भी। होता यह है कि हमेशा अच्छा इंसान को अफसोस उस वक्त होता है जब आप बिल्कुल फेयर चल रहे हो और फिर कोई आपके बारे में खबरें उड़ा दे कि मुफ्ती साहब कब्जा करना चाहते हैं, तो यह भी होता है। इससे भी टेंशन में नहीं आओ कि भाई हम नहीं चाहते, लेकिन हमने कब्जा करना होता कर लेते, तो आप बोलते रहो कब्जा करना चाहते हैं। तो घर में देख लो, दफ्तरों में देख लो, मस्जिदों में देख लो, जो आपके पास राइट्स हैं कभी भी उनसे तजावुज करने की कोशिश बोलो मत करो। मस्जिद में किसी को इमाम लाके रख लो ना, सारे इमाम एक जैसे नहीं होते, थोड़े दिनों में वही इमाम क्या बना हुआ होता है, बाप बना हुआ होता है, कमेटी को ठुड्डे लेन लगा के उसने साइड पे किया हुआ होता है, फिर वो चंदे भी ले रहा होता है इधर से उधर से, कोई पूछने वाला नहीं है। तो हैसियत को तो पहचाने भाई, तुम्हारी क्या हैसियत है। घरों में फसादात, दफ्तरों में फसादात। मैं मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह का वो मलफूज पहले मुकम्मल करूं। उन्होंने फरमाया कि जब भी किसी इदारे में किसी निजाम में कोई खराबी हो, मदरसे में या कॉलेज में यूनिवर्सिटी में दफ्तर में, एक दफा बताओ कि ये गलत हो रहा है। बहुत ज्यादा कितनी दफा? दो दफा। बहुत ज्यादा हुआ तो तीन दफा का, तीसरी दफा के बाद मत बताओ। फिर फरमाया अब आपके पास ऑप्शन है, अगर आपको लग रहा है बहुत ज्यादा गलत हो रहा है तो छोड़ दो, ठीक करने की कोशिश मत करो। वो ठीक नहीं होगा, उससे क्या होगा? गीबतें, फसादात, वो उसकी गीबत, वो उसकी गीबत, वो ऐसा है, वो वैसा है। आपकी सारी सलाहियतें जो अल्लाह ने किसी मुस्बत काम के लिए रखी थी, वो सारी सलाहियतें बर्बाद किसमें हो जाएंगी? गीबतों में बर्बाद हो जाएंगी आपकी वो सारी की सारी सलाहियतें। तो इसमें एक बात इंतहाई अहम है, जो बयान जो मैं लेके चलना चाह रहा था, ये तो सारी तमहीद है, उस बयान की तमहीद है। आगे बयान अभी शुरू हुआ नहीं है, लेकिन मेरे बयानात में अक्सर ऐसे ही होता है, सारा टाइम किसमें निकल जाता है? तमहीद में। ये जो सलाहियत पैदा होती है ना इंसान में, अपने काम को फोकस करे दूसरे के, वो लतीफा सुन लें दोबारा, आप सुन सुन के बोर हो गए होंगे लेकिन वो बहुत इंपॉर्टेंट है। वो लतीफा ये है, एक बूढ़े मियां, उन्होंने देखा किसी बच्चे को सिगरेट पी रहा है, तो बच्चे को जाके बोला बेटा सिगरेट पीने से इंसान की उम्र कम हो जाती है। बच्चे ने कहा कि मेरे दादा की उम्र तो 100 साल थी। तो इस बूढ़े ने कहा क्या वो सिगरेट पीते थे? उसने कहा नहीं, वो दूसरों के काम में टांग नहीं अड़ाते थे। जो सिगरेट पी रहा होता था ना उसको पीने देते। बच्चे का गलत था इल्जाम, क्योंकि बड़ों की जिम्मेदारी है छोटों को समझाएं। मैं इससे ये लेसन नहीं दे रहा कि आप बच्चों को रोके नहीं सिगरेट से, ये बात गलत है, लेकिन इससे इतनी बात सही है कि जो भी दूसरों के कामों में इंटरफेयर करता है ना, गुस्सा है, ये गलत हो रहा है, ये सही जाए, तुम्हारा लेना देना नहीं है यार। अभी मौलाना तारीम साहब ने सर के बाल लगवाए ना, मुझसे कितने लोगों ने कहा आप भी क्लिप रिकॉर्ड करवा दें, कुछ लोगों ने रिकॉर्ड भी करवाए, और रिकॉर्ड भी कैसे करवाए कि मौलाना को क्या जरूरत थी इस उम्र में बाल लगवाने की। किसी ने नीचे कमेंट्स किए हुए थे आपको क्या जरूरत थी अगर लगवा लिया तो इस पर तबसरा करने की। मैंने कहा बड़ा टाइट तबसरा किया किसी ने, उनका बाल लगवाना ठीक था या नहीं था तो आपका तबसरा करने की भी आपको जरूरत क्या थी भाई, उनका पर्सनल मामला है। मुझे बहुत लोगों ने कहा आपका, मैंने कहा मैं पागल हूं क्या, मैं फालतू बैठा हुआ हूं, मैं कोई सर पे बाल लगवाए उसकी मर्जी, बाल उतरवाए। हां मैं टिंड के फजाइल और बालों के फजाइल बयान कर सकता हूं जनरली, कि ये जो खानकाहों में टिंड का रिवाज है कि दहशतगर्दी का जड़ से खात्मा कर दिया जाता है, मुझे कम से कम पर्सनली ये पसंद नहीं है। लोग समझते हैं कि ये सुन्नत है, सुन्नत बाल रखना है, टिंड कराना सुन्नत नहीं है। करा लो किसी को अच्छा लगता है, یا کوئی تربیت کے لیے کسی کی ٹرینڈ کرا دیں, کسی بچے میں زیادہ شو بازیاں آ رہی ہیں, پفیں بنا رہے ہیں, تو ابا کہتے ہیں دہشت گردی کو جڑ سے اڑا اڈا ہی تاکہ اس کی تربیت ہو, وہ ٹھیک ہے. تو خانقاہ میں اگر کوئی پیر و مرشد اپنے کسی مرید کو دیکھیں اس میں شو بازی کا عنصر بہت ہے, تو دہشت گردی کے جڑ سے خاتمے کے لیے وہ ٹرینڈ کرا دیں تاکہ تیرے اندر جو شو مارنے کی عادت ہے وہ ختم ہو. تو وقتی طور پر یہ تربیت کے لیے ٹھیک ہے, لیکن اس کو لازمی حصہ بنا لینا, جیسے بعض لوگ اس کو دینداری سمجھتے ہیں, پورا گروپ جا رہے ہوتے ہیں سب کی ٹنڈے ہوتی ہیں, مخصوص ٹوپیاں مخصوص کپڑے, تو یہ تو دھڑے بندی ہے بھائی. اسلام میں دھڑے بندی نہیں ہے, سب جیسے سارے مسلمان رہتے ہیں آپ بھی ویسے ہی رہو. کچھ دن پہلے ایک صاحب آئے, اتنے گہرے گھنے بال ان کے اور پورے یہاں تک ایسا لگ رہا تھا, داڑھی بھی بڑی, تو مجھے لگا کہ کچھ جھاڑیوں سے کوئی بندہ جھانک رہا ہے. منہ سے بھی بڑی بڑی, داڑھی بھی بڑی, بال بھی اتنے بڑے. میں نے کہا یار کوئی ڈر جائے گا رات کو کوئی دیکھ کے, تو تھوڑا چھوٹے کرو ان کو. کہہ رہے آپ نے بھی تو رکھے. میں نے کہا میرے سلکی بال ہیں اور ہلکے بال ہیں, اتنے جنگل نہیں لگ رہا تھا. آپ کے تو بال ایسے ہیں کہ وہ کبوتر انڈے دے گا اس میں آ کے بھائی. تو بہت سے لوگوں کی میں نے خود ٹینڈ کروائی ہے کہ آپ مت رکھو, شریف آدمی لگو گے, چھوٹے بال رکھو آپ, اور جس سے پتہ نہیں کیا لگ رہے ہو آپ. سلکی بال ہوتے ہیں نا یا تھوڑے سے ہلکے پھلکے گھنگریالے ہوں تو ٹھیک ہے, بعض لوگوں کے بال بہت زیادہ گھنے ہوتے ہیں, وہ پھر بہت بڑے رکھتے ہیں تو عجیب سے لگ رہے ہوتے ہیں. وہ پھر میرا حوالہ دے رہے ہوتے ہیں جی مفتی صاحب نے رکھے ہیں. بھائی شریعت کو فوکس کرو. ہم اگر ایک خاص لباس پہنتے ہیں تو وہ سنت نہیں بن جاتا, ہماری ایک پگڑی کا اسٹائل ہے تو وہ سنت نہیں بن جاتا. تو ہر آدمی کو جو لباس سوٹ کر رہا ہے, جیسے وہ اچھا لگ رہا ہے, وہ ویسا لباس پہنے. اس میں سب سے پہلے اپنے ماں باپ کی مرضی کو دیکھے, پھر بیوی کی مرضی کو دیکھے. شریعت میں بیوی کو خوش کرنے کا حکم ہے. اگر وہ چاہ رہی ہے کہ یہ والی ڈریسنگ آپ پہ اچھی ہے تو آپ وہ والی پہن لو. آپ بھی تو چاہتے ہو نا بیگم ہماری مرضی کی ڈریسنگ پہنے, تو عورت بھی چاہتی ہے کہ شوہر وہ والی پہنے جو جس میں مجھے اچھا لگے. وہ آپ نے پورا شامیانہ پہن لیا پھر ٹرینڈ کرا لی, تو بیوی کو کہاں اچھا لگے گا بھائی. وہ لگے گا ٹنڈے سے شادی تھوڑی ہی تھی میری, تو پورے پراپر آدمی سے شادی ہوئی تھی. تو خیر, تو اگر آپ چاہتے ہو کہ آپ کی عمر لمبی ہو, 100 سال عمر ہو, تو دوسرے کے کام میں ٹانگ بولو ناڑا. ہاں نہیں علی المنکر ضرور کرو. کوئی غلط ہو رہا ہے آپ سے پوچھا جا رہا ہے آپ بتا دو غلط ہے. میں ایک مثال دے کے بیان کو ختم کرتا ہوں جس سے آپ کو پتا چلے گا کہ مثالوں سے نا بات اچھی طرح کلیئر ہو جاتی ہے. ہمارے شیخ حضرت مفتی رشید احمد صاحب رحمہ اللہ تعالی ایک مدرسے میں ٹیچر تھے, سندھ کا کوئی مدرسہ تھا. تو اجلاس تھا بقرعید سے پہلے, سارے علماء جمع ہوئے ہوئے تھے. اجلاس میں یہ طے پایا کہ بقرعید میں جانوروں کی کھالیں جمع کرنے کا کام ہم نے طلبہ کے ذمے لگانا ہے. تو طلبہ کو ہم مختلف جگہوں پہ بھیجیں گے, وہاں سے کھال لے آؤ وہاں سے کھال لے آؤ. تو اس کی تشکیلات ہو رہی تھی, مشورے چل رہے تھے. ہمارے جو شیخ حضرت مفتی رشید احمد صاحب تھے وہ اس مدرسے میں ایک سینئر ٹیچر تھے, وہ چپ بیٹھے ہوئے تھے ایسے نا بالکل خاموشی سے بیٹھے. مشورے چل رہے ہیں, اس کو فلاں جگہ بھیجو, اس کو یہ بھیجو, اس کو یوں کرو, اس کو یوں کرو, پوری بحث ہو رہی ہے, حضرت چپ. کافی دیر بعد کسی نے پوچھا کہ حضرت آپ کی کیا رائے ہے اس بارے میں, کس کی کہاں تشکیل ہونی چاہیے. حضرت نے فرمایا میں اس عمل کو جائز ہی نہیں سمجھتا, بس چپ. یعنی طلبہ کو اس طرح سے کھالیں لینے کے لیے بھیجنا, اس سے دین کے علم کی حضرت کے خیال میں توہین ہے. یہ چندہ مانگنے کا یہ طریقہ مناسب نہیں ہے. حضرت کی یہ رائے تھی کہ طلبہ جائیں لوگوں کے گھروں سے کھالیں لے لے کے آئے. ہمارے حضرت کا استغنا ایسے تھا کہ ایک آدمی نے فون کیا کہ حضرت میں نے جانور ذبح کیا ہے تو اس کی کھال جو ہے نا, کھال کے لیے کوئی بندہ بھیج دیں آپ. حضرت نے فرمایا آپ خود ہی بندے بن جائیں تھوڑی دیر کے لیے. یعنی حضرت کو اس پہ غصہ آتا تھا کہ ہم یار ہم کبھی اس کام کے لیے رہ گئے, تمہارے یہاں سے گھر سے جا کے کھالیں اٹھا کے لائیں, یہ علماء کے وقار کے خلاف ہے. تو حضرت کا خیال یہ تھا کہ یہ جو طالب علم ہیں یہ بھی کب عالم بنیں گے, تو یہ ان کے وقار کے خلاف ہے. ان کو ایسے ذلت والے کاموں میں لگایا تو ان کی مینٹلی گروتھ نہیں ہوگی, یہ چھوٹے کے چھوٹے. ہر وقت پھر یہی رہے گا, وہاں سے بکرے کی کھال مل جائے, وہاں سے دمبے کی کھال مل جائے, وہاں سے جو ہے نا 5 روپے مل جائے, وہاں سے 10 روپے مل جائے. حضرت کی رائے تھی, وہ غلط بھی ہو سکتی ہے. تو حضرت کا استغنا یہ تھا کہ یہ طریقہ ٹھیک نہیں ہے. بھائی چندہ مانگنا ہے تو آپ ایک پروگرام کریں, اس میں چلائیں کہ بھائی ہمارے یہ مصارف ہیں, جو حضرات دینا چاہتے ہیں دیں, نہیں دینا چاہتے تو دفاؤ. کیا خیال ہے؟ یہ نہ کہیں دفاؤ, لیکن مطلب یہی ہے دینا دو ورنہ پتلی گلی سے نکلو. جتنے ہمارے پاس وسائل ہوں گے ہم کام کریں گے, جو وسائل نہیں ہوں گے تو نہیں کریں گے کام. لیکن عزت کو داؤ پہ نہ لگایا جائے. تو حضرت چپ بیٹھے ہوئے تھے. حضرت فرماتے ہیں جب مجھ سے پوچھا آپ کوئی مشورہ دیں تو میں نے کہا کہ میں تو اس کو جائز ہی نہیں سمجھتا. تو جس نے پوچھا اس نے کہا میرا بھی یہی خیال تھا آپ اس لیے چپ ہیں. بس اس کے بعد سب نے مشورے شروع کر دی. حضرت فرماتے ہیں دیکھو میرا فرض ادا ہو گیا, میں نے صرف ایک دفعہ کہہ دیا کہ میں اس کو جائز نہیں سمجھتا. یہ نہیں کہ میں اس مجلس سے اٹھ کے بائیکاٹ کیا, جا رہا ہوں میں, تم لوگ طلبہ کو ذلیل کر رہے ہو, بند کرو یہ مدرسہ, اور پھر پورے سال محتمم اور طلبہ کے خلاف مہم چلانا شروع کر دیو. بھائی ایسا نہیں ہوتا, آپ وہ مدرسہ چھوڑ کے کہیں اور جاؤ گے, ہو سکتا ہے وہاں یہ والی خرابی نہ ہو, کوئی دوسری گڑبڑ ہو, کسی اور ادارے میں جاؤ گے. حضرت فرماتے تھے اس طرح لوگ مدرسے تبدیل کرتے ہیں, آخر میں کہتے ہیں سارے ادارے ایسے ہی ہیں, میں اپنا ادارہ بناؤں گا. پھر حضرت نے نام لے لے کے بتائے تھے ان اداروں کے, میں تو نہیں بتا سکتا. کہا پھر انہوں نے ادارے بنائے کہ ہم سب سے اچھا بنائیں گے, بنایا ایسا جو سب سے بدتر تھا. نہیں آئی بات سمجھ میں, یہ والے ٹھیک نہیں ہے میں ٹھیک بناؤں گا. تو جو بنایا نا وہ ایسا تھا کہ وہ بالکل ہی کسی کام کا نہیں تھا وہ. تو اس لیے اجتماعی نظم میں کچھ نہ کچھ آڑا ترچھا ہوتا ہے. آپ کا کام ہے مفتی رشید احمد صاحب رحمۃ اللہ علیہ کی طرح ایک دفعہ بتا دیں کہ یہ ٹھیک نہیں ہے, بس آپ کا فرض کیا ہو گیا, آدھا پتلی گلی سے نکل لیں آپ. لیکن کہاں بھائی ایسا تحمل مارکیٹ میں نہیں ہے. ہر آدمی فنٹر بنا ہوا ہے اور ہر آدمی بس, ہاں کچھ غلطیاں ایسی ہوتی ہیں جو آپ کے لیے قابل برداشت نہیں ہوتی, اس کا پھر طریقہ یہ ہے کہ دو تین دفعہ بتا دو, مان جائیں ٹھیک ہے, نہیں تو پھر جگہ چھوڑ دو آپ. بولے بھائی پھر میرے اب یہ میرے لیے برداشت سے کیا ہو گیا ہے, باہر ہو گیا. مثال کے طور پر اس کی بھی ایک مثال دوں, ہمارے حضرت مفتی رشید احمد صاحب کو ایک کتاب دی گئی پڑھانے کے لیے مدرسے میں. حضرت کا خیال یہ تھا کہ یہ کتاب جو ہے یہ ٹھیک نہیں ہے, یہ نہیں ہونی چاہیے مدرسے میں, اس کا کوئی فائدہ نہیں ہے, ٹائم ویسٹنگ ہے. اب بار بار جب اصرار کیا گیا تو حضرت نے فرمایا میں یہ نہیں پڑھا سکتا, مجھے آپ نکال دیں یہاں سے, میں یہ نہیں پڑھا سکتا, یہ میرے میں استطاعت نہیں ہے اس کے پڑھانے کی. میں سمجھتا ہوں پورے سال میرا بھی ٹائم ضائع ہوگا اور طلبہ کا بھی ٹائم ضائع ہوگا. تو جب میں ایک کتاب کو صحیح نہیں سمجھتا ہوں, اسے کسی اور کو دے دے تو میں چپ بیٹھا رہوں گا. یہ نہیں ہوگا کہ کوئی اور پڑھائے تو میں طلبہ کا دماغ خراب کروں, یہ کتاب فضول ہے, پھر اس سے نظام خراب ہوتا ہے. اس کی مثال ہے باس نے آپ کے ذمے کوئی ایسا کام لگا دیا, اب وہ کام آپ کی مزاج کے سے. ہمارے ایک دوست تھے, انہوں نے کیا, ان کے ہاں ایک ڈرائیور تھا, اس ملازم کو انہوں نے ڈرائیونگ کے کام سے نکال کے کسی ایسے کام میں لگا دیا جو تھوڑا سا ذلت والا کام تھا, یہ سمجھو گٹر صاف کرنے پر لگا دیا. فرض کرو کام کوئی اور تھا لیکن میں اس کی ڈیٹیل میں نہیں جاؤں گا. اس کا میٹر گھوم گیا, یار میں ڈرائیونگ کرتا تھا, مجھے بھنگی والا کام میرے ذمے لگا دیا. تو وہ کیا ہوا ہے ان کے, یعنی یوں سمجھیں کہ قتل پہ جا کے معاملہ ختم ہوا ہے, اتنی دشمنیاں بڑھی ہیں. اب بھائی تو باس کو تو نے قتل کر دیا, اس سے بہتر نہیں تھا تو ریزائن دے دیتا کہ سر میں یہ کام نہیں کر سکتا. بس وہ دل میں نا نفرت لے کے بیٹھ گیا کہ یار میری انسلٹ ہو رہی ہے, میں پہلے ڈرائیور تھا, دو پہلے بھی ملازم تھا, بھی ملازم ہے, مجھے گٹر صاف کرنے پہ لگا دیا. بھائی تم سیدھا سیدھا اس کو لکھ کے دے دو کہ سر یہ مجھ سے نہیں ہو سکتا, ہو سکتا ہے وہ آپ کی جاب چینج کر دے, اس کو کیا پتا. آپ گٹر صاف کرنے پر لگ گئے, وہ سمجھ رہے کہ یار خوشی خوشی کر رہا ہے. تو ایسے موقع پہ ایک دفعہ اپنی رائے کا بھرپور طریقے سے اظہار کر دیا جائے کہ اٹ ازنٹ پاسبل فار می ٹو ڈو دس. انگلش میں کہو گے, گوگل سے ٹرانسلیٹ کر کے دیکھے گا, وہ اثر زیادہ ہوگا اس کے اوپر. اردو میں بولو گے تو نہ ڈرے گا نہ کوئی زیادہ اثر لے گا, انگلش میں بولو گے تو سمجھے گا کہ یار یہ تو کوئی بہت ہی اوپر لیول کی چیز ہے. یہ بھی ایک سیاست ہے آج کل. کوئی بات کسی کو, میں نے ایک بیان کیا ڈاکٹر فرحت ہاشمی سے متعلق, وہ لوگوں نے مجھ سے پوچھا تھا, میں نے کہا بھائی وہ مفتی نہیں ہے, ویسے ان کی لیکچروں سے بہت فائدہ ہوا ہے, مسائل کا علم ان کے پاس نہیں ہے. اتنے لوگوں کے نیگیٹو کمنٹس, کسی نے لکھا بھائی تجھ سے زیادہ پڑھی لکھی ہیں وہ, یہ مفتی تجھ سے زیادہ پڑھی لکھی ہیں. ہمارے ہاں پڑھا لکھا پتہ ہے کسے کہتے ہیں, جس کو انگلش آتی ہو. میں نہیں کہہ رہا کہ میں ان سے بڑا عالم ہوں, لیکن آپ کسی پہ الزام لگانے سے پہلے ڈاکٹر فرحت ہاشمیہ سے ہاشمی بولا, آپ نے کون سی یونیورسٹی میں عربی پڑھی ہے, تفسیر پڑھی ہے, فقہ پڑھا ہے, پراپر وے میں کہاں سے پڑھا ہے فقہ. ٹھیک ہے آپ کو درس قرآن آتا ہے اور ہم ان کی خوبی کو مان رہے ہیں, اس کی وجہ سے بہت ساری لڑکیوں نے پردہ کیا ہے, لیکن کسی کو کل بنا دینا, ہمیں آپ جاہل کہو, ملک کے سارے علماء جاہل ہو گئے جو اتنے 20-30 سالوں سے مدرسوں میں بخاری پڑھا رہے ہیں, فقہ پڑھا رہے ہیں, قرآن پڑھا رہے ہیں, سب کے مقابلے میں ایک خاتون کے فتوے کو ترجیح دینا, یہ عقیدت میں غلو ہے. آپ ہمیں کہہ دو جاہل ہیں, لیکن ہمیں ہمارا لیبل لگا کے سب علماء کو کیا کہا جا رہا ہوتا ہے. اب ان مولویوں کو کیا پتا, تو وہ پڑھا لکھا ہونا ہماری نظر میں پتا ہے پاکستانی کس کو, جس کو انگلش کے کچھ الفاظ بیچ بیچ میں آ گئے آپ کی اسپیچ میں, لوگ کہتے ہیں یار ایجوکیٹڈ پڑھا لکھا آدمی ہے. بھائی پڑھا لکھا ہر فیلڈ کا الگ ہوتا ہے. ڈاکٹروں کا پڑھا لکھا وہ ہوتا ہے جو میڈیکل سائنس میں ماہر ہو, جتنی مرضی انگلش بولتا ہو. اگر وہ میڈیکل سائنس میں ماہر نہیں ہے تو ڈاکٹروں کا وہ پڑھا لکھا نہیں کہلائے گا. انگریزوں میں تو بچہ انگلش بولتا ہے. میں امریکہ کینیڈا میں ایک سے ایک جاہل سے ملا ہوں جو فرفر انگلش بول رہا ہے, کخ بھی نہیں آتا ان کو. اتنے بڑے بڑے فارغ لوگ ہیں نا ان ملکوں میں, انگلش آتی ہے ان کو, وہ یہاں آ جائے. ایک صاحب نے مجھے کہا مفتی صاحب اس کو یہاں لے جاؤ, پاکستان کی یونیورسٹیوں میں اس کے لیکچر لوگ سنیں گے, انگلش فرفر بولتا ہے. میں نے بولا تو آ جا ہمارے ساتھ, میں یونیورسٹی میں تیرے لیکچر کرواؤں گا, دو چار مضمون میں تجھے لکھ کے دوں گا, وہ رٹا لگا کے یاد کرنا انگلش میں. لوگ کہیں گے آج نہ ڈاکٹر اسرار, نہ ڈاکٹر ذاکر نائک, نہ مفتی تقی عثمانی, اگر کوئی ہے تو یہ ہے. حالانکہ وہ بالکل کیا ہوگا, فارغ. تو یہ ہماری جہالت ہے کہ انگلش آنے کو ہمارے ہاں کیا سمجھا جاتا ہے, علوم. علم نہیں, علوم سمجھا جائے. تو انگلش تو ایک زبان ہے میرے بھائی, اچھی بات ہے انگلش آنا, لیکن اگر آپ نے جس فیلڈ میں مہارت آپ کو حاصل کرنی تھی وہ پراپر وے میں نہیں پڑھا ہے, تو آپ کو فارسی آتی ہو انگلش آتی ہو اس سے کوئی فرق نہیں پڑتا. جی با, بڑا بہترین سوال کیا رفیع بھائی نے. کہتے ہیں بھائی حدیث میں تو آتا ہے جب ہاتھ سے روک سکتے ہو تو ہاتھ سے روکو, زبان سے روک سکتے ہو تو زبان سے روکو. حدیث کی پوری الفاظ کیا ہے, جب ہاتھ سے روک سکتے ہو تو ہاتھ سے روکو اگر روکنے کی طاقت ہو, اگر طاقت نہیں ہے تو پھر زبان سے. تو آپ کو طاقت ہے اپنے باس کو تبدیل کرنے کی؟ نہیں ہے نا طاقت. نظام طاقت کا مطلب یہ نہیں ہوتا کہ یوں کر کے روکا, آگے جو اس کے نتائج نکل رہے ہیں, آگے نتائج یہ نکل رہے ہیں, کمپنی کا بیڑا غرق ہو گیا, مدرسے ٹوٹ گئے, سب ایک دوسرے کی غیبتوں میں لگے ہوئے ہیں, اس کا مطلب طاقت نہیں ہے. طاقت کا مطلب یہ روکنے کا فائدہ ہو, فائدہ زیادہ ہو, نقصان کم ہو. اگر نقصان زیادہ ہو رہا ہے فائدہ کم ہو رہا ہے, اس کا مطلب طاقت نہیں ہے. تو طاقت میں یہ چیز داخل ہے کہ آپ کے نہی علی المنکر کے نتائج کیا نکل رہے ہیں. ابراہیم علیہ السلام اپنے باپ کو زبردستی روک سکتے تھے, ہاتھ پکڑ لیتے ان کا, لیکن رزلٹ کیا نکلتا, پورا خاندان ٹوٹ جاتا اور دشمنیاں بڑھتی. تو بھائی یہ مطلب یہی ہے کہ طاقت نہیں ہے تو اس کے سائڈ افیکٹ زیادہ ہوں. تو اس لیے پھر زبان, اور زبان سے بھی اگر آپ کا خیال ہے کہ میں نے جب بولا تو اس کے منفی پہلو زیادہ نکلیں گے, تو پھر بولنے پر بھی پابندی ہے. ہمارے ہاں ان تمام چیزوں کو نظر انداز کر کے بس بولو 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 بولتے چلے جاتے ہیں, دیکھتے ہی نہیں کہ آگے نتائج کیا نکل رہے ہیں. تو یہ غلط ہے. اللہ تعالیٰ سمجھنے کی عمل کی توفیق عطا فرمائے. ہاں بھائی ایک کلپ میرے بارے میں بہت زیادہ چل رہا ہے. میں بیان میں یہ کہہ رہا تھا کہ بچیوں کو پڑھانا سسرال کی ذمہ داری ہے, ماں باپ کی نہیں ہے. اس میں خاص میسج دینا تھا میں نے, اور وہ پورا بیان اسی ٹاپک پر تھا. اس کو غلط رخ لے کے چلایا ہے ایک اخبار نے بھی, اور کچھ چینلز نے بھی, اور کچھ لبرل لوگوں نے بڑے تبصرے کیے ہیں کہ دیکھو یہ مولوی لوگوں کو کہہ رہا ہے کہ بچیوں کو مت پڑھاؤ, جاہل رکھو, بس ان کی شادیاں کرو نابالغ بچیوں کی, سسرال پڑھائے گا ان کو. تو یہ فسادی لوگ ہیں, گھننے بنے ہوئے. ان کو پتا ہے کہ میں کیا کہہ رہا ہوں, اس میں میسج کیا دے رہا ہوں. اس کا مقصد یہ نہیں ہے کہ ماں باپ بچیوں کو نہ پڑھائیں, اس کا مقصد ان ہڈ حرام سسرالیوں کا منہ بند کرنا ہے جو کہتے ہیں ہمیں ڈاکٹر لڑکی چاہیے, ہمیں انجینئر چاہیے, جاب والی چاہیے. پھر وہ ڈاکٹر جب کلینک میں جاب کرتی ہے وہ سسرال اس کی کمائی کھاتا ہے بیٹھ کے, شوہر بھی کھاتا ہے سسرال بھی کھاتا ہے. ان بچیوں کے بارے میں میں نے بولا ہے کہ جس سسرال کو بہو کی کمائی کھانی ہے نا اس کو پڑھا کے, تو اس کی پڑھائی بھی کس کی ذمہ داری ہے, سسرال کی ذمہ داری ہے, ان ہڈ حراموں کی ذمہ داری ہے. تو آدھا بیان لے کے ان بغیرتوں نے چلایا ہے. میں گالیاں اس لیے دے رہا ہوں کہ مجھے بہت غصہ آیا اس پہ جو غلط میسج دیا ہے. اس کا مطلب یہ نہیں ہے کہ آپ اپنی بچیوں کو پڑھائیں نہیں, یہ اپنی بچیوں کو جاہل رکھیں. اگر یہ مطلب ہوتا تو میں اپنی بچیوں کو نہ پڑھاتا, میں تو پڑھا رہا ہوں اپنی بچیوں کو. میری ساری بچیاں الحمدللہ پڑھ رہی ہیں, سب پڑھ رہی ہیں, جو بھی ایجوکیشن میرے بس میں ہے میں ان کو دے رہا ہوں. جتنی بھی ایک جو بھی کسی کے بس میں ہوتی ہے تعلیم دینا, ہر آدمی کا معیار مختلف ہوتا ہے, کسی کے پاس زیادہ پیسے ہوتے ہیں, کسی کے پاس کم پیسے ہوتے ہیں, کوئی درمیانے درجے کے ہوتے ہیں. تو جو بھی جس کے بھی اللہ نے جتنی گنجائش دی ہے تو ہم اس کے خلاف نہیں ہیں. हम उस पढ़ाई के कि जिसका मकसद आगे जॉब हो, पैसे कमाना हो, तो ससुराली क्या कर रहे हैं, वो कह रहे हैं कि भाई हमें रेडीमेड डॉक्टर चाहिए, और उनकी मकसद ये नहीं होता है डॉक्टर आएगी तो इंसानियत की खिदमत करेगी तो हमारा नाम बुलंद होगा, उनका कहता है आएगी पैसा कमाएगी, यूनिवर्सिटी की लेक्चरार आएगी तो पैसा कमाएगी। तो ऐसे मौके पे मैंने कहा अपनी बच्चियों की ना शादी टाइम पे कर दिया करो, बोलो जितना हमने पढ़ाना था पढ़ा दिया है, अब अगर आपको रेडीमेड डॉक्टर नहीं मिलेगी, अब आपको अगर डॉक्टर बहू चाहिए तो आप इसको डॉक्टर बना लो आगे। तो ये मकसद है उसका, मकसद ये नहीं है। नाबालिग बच्चियों की शादियों का तो मैं कायल ही नहीं हूं, ये तो ऐसे मेरे ऊपर काम का इल्जाम लगा दिया। तो एक ने मेरे खिलाफ पोस्ट चलाई है कि इन मौलवियों के दो ही काम है। अच्छा, वो सब पता चल रहा होता है मेरे पे तंज कर रहे हैं। इन मौलवियों के दो काम है, एक बच्चों की पैदाइश को बढ़ाना, एक लड़कियों को जाहिल रखना। बच्चों की पैदाइश को बढ़ाना, एक बच्चियों को जाहिल रखना, इन मौलवियों के ये दो ही काम है। तो क्योंकि मेरे बयान अक्सर कसरत औलाद पर होते हैं और शादियों पर होते हैं कि बच्चियों की टाइम पे शादी करो, तो टाइम पे शादी से ये मैसेज लोगों के पास जाता है कि पढ़ाओ नहीं बस शादी कर दो उनकी। मैं बार बार कहता हूं शादी और पढ़ाई एक दूसरे के ऑपोजिट नहीं है। जितना पढ़ाना था आपने पढ़ा दिया, अब रिश्ता आता है तो पढ़ाई की वजह से रिश्ते को डिले मत करो, समझते हो। बाज लोग कहते हैं नहीं हमारी बच्ची पहले डॉक्टर बनेगी फिर हम शादी करेंगे, ये इस्लाम के भी खिलाफ है, अकल के भी खिलाफ है, बच्चियों की जिंदगी का बेड़ा गर्क होगा इससे। हम ये कहते हैं पढ़ाओ आप, लेकिन जब अच्छा रिश्ता आ जाए तो रिश्ते को पढ़ाई पे तरजीह दो और बोलो पढ़ेगी अब तुम्हारे खर्चे पे पढ़ेगी, तुम्हारे घर जा रही है। ये तो बेहतरीन हल औरतों के लिए बताया हमने। ये कमबख्त पता है क्या चाहते हैं, शादी नहीं करो सारा जोर पढ़ाई पे लगाओ ताकि तबीयत से बुढ़ी हो जाए फिर इन बेशर्मों के पास जाए डिप्रेशन की गोलियां लेने के लिए। और ये यूरोप अमेरिका का एक रुख पेश करते हैं आपके सामने कि वहां की लड़कियां एजुकेटेड होती हैं। दूसरा जो इंतहाई भयानक नक्शा है ना, क्योंकि कुत्ते का काम होता है दुम हिलाना, नजरियात तो इनके है नहीं ना, अपनी तो कोई सोच नहीं है। कुत्ते की अपनी कोई सोच होती है? मुझे गुस्सा आया है इसलिए मैं थोड़ा सा बोल रहा हूं ऐसे। ये खवातीन के हुकूक के ठेकेदार बनते हैं, खुदा की कसम जितने खवातीन के हुकूक के हम अलमबरदार है ना, जितने राइट्स के हम कायल हैं, ये तसव्वुर नहीं कर सकते। हमारी तो आमदन का 99% खर्च ही औरतों पे होता है। एक चार शादियों वाला आदमी अपने लिए क्या बचाएगा, सारा बीवी बच्चों पे उड़ा देगा वो। इन कमबख्तों में गैरत है तो करके दिखाओ तुम ये काम। अपने लिए हमने एक, मैंने तो घर नहीं बनाया अपने लिए, अगर मैंने कोई प्रॉपर्टी खरीदी भी वो भी किसके लिए, घर वालों के लिए कि मैं मरूंगा तो मेरे घर वालों का कोई ठिकाना हो। इन कमबख्तों के पास कहां इतना जर्फ है, ये हमें हुकूक सिखा रहे हैं बच्चियों के और खवातीन के। तो ये हुकूक नहीं है, ये औरतों को नंगा करना चाहते हैं, चढ़ियां पहनाना चाहते हैं ताकि ये अय्याशी करें, समझते हो। ये औरतों के हुकूक का इस्लाम मुहाफिज है, ये लिबरल सेकुलर लोग मुहाफिज नहीं है। पढ़ाई के नाम पे बेगैरती फैला रहे हैं, हम पढ़ाई के खिलाफ नहीं है, खिलाफ होते ना बच्चियों की पढ़ाई की, अपनी बच्चियों को नहीं पढ़ाता मैं और मेरी आमदन का एक बहुत बड़ा हिस्सा बच्चियों की पढ़ाई पर खर्च हो रहा है। तो हम ये कहते हैं मैं बता रहा था कुत्ते का काम क्या होता है, दुम हिलाना, उसका अपना कोई नजरिया होता है और सिखाया हुआ कुत्ता, उसको बोलो ये जाके शिकार पकड़ना, वो पकड़ के ले आएगा, खाएगा नहीं उसमें से। तो इनकी अपनी कोई कॉन्सेप्ट नहीं है, ये सारे यूरोप अमेरिका के गुलाम है, मगरबी दुनिया के गुलाम है। उस सोसाइटी का एक पहलू देख रहे, तरक्की और रॉकेट और चांद पे पहुंचना। सोसाइटी का जो दूसरा भयानक पहलू है वो या तो घुन्ने बने हुए हैं, पता है लेकिन घुन्ने बने हुए हैं, या इन बिचारों को पता ही नहीं है वो, क्योंकि एक आंख से देखते हैं बस। ये जो शहवत परस्त आदमी है ना वो बस एक आंख से देखता है कि जो उसको फेवर दे, जो उसके साइड इफेक्ट है वो नहीं देख रहा होता। तो आप वो एजुकेशन लाना चाहते हो ना, जो वहां चढ़ियां पहनी हुई औरतें घूम रही हैं जिनको ना बीवी की मोहब्बत मिलती है, ना बहन की मोहब्बत मिलती है, ना मां की मोहब्बत मिलती है। उन मुल्कों की औरत को ना मां की मोहब्बत मिलेगी, ना बीवी की मोहब्बत मिलेगी, ना बेटी की मोहब्बत, ना बहन की मोहब्बत। उसका मर्द से सिर्फ एक सेक्स का रिश्ता है, समझ रहे हो, वो गर्लफ्रेंड है, उसके अलावा कुछ भी नहीं है। और एक एक औरत बीसियों मर्दों की हवस पूरी करती है, बीसियों, और फिर भी कुछ नहीं मिलता, कमाती खुद है, मोहब्बत नहीं मिलती उसको। बच्चे 18-18 साल में टाटा करके जा रहे होते हैं, बोलते हैं अम्मा बस हो गए, पैदा करके बड़ा कर दिया, अपना खाओ पियो। मैंने जाके देखा है, मैं अगर व्लॉग सही तरह बनाना शुरू कर दूं ना तो बना नहीं सकते। घरों के बाहर जितना खूबसूरत है अंदर इतना नहीं है, एक बुड्ढा पड़ा हुआ होगा बेचारा, एक बुड्ढी वहां पड़ी हुई होगी, वो भी डॉक्टर होगा, ये इंजीनियर होगी, सही है ना। हमारी गांव देहातों की माएं जिन्हें कुछ भी नहीं आता, खुदा की कसम, इनसे ज्यादा ऐश कर रही होती हैं। हम तो अपनी दादी के हालात याद कर करके अभी तक सोचते हैं कि यार कैसी ऐश वाली जिंदगी उन्होंने गुजारी है अपने बेटों में, पोतों में, नवासों में। मैं एक मलफूज आपको सुनाता हूं ताकि इन सेकुलर और लिबरल लोगों की जहरीली सोच का आपको पता चले कि आपको कहां लेके जा रहे हैं। तो ये समझते हैं मौलवी लोग बड़े जालिम होते हैं औरतों पे, बड़े मौलवी यूं करते हैं बच्चियों पे जुल्म और नाबालिग बच्चियों की शादियां कर देते हैं और ऐसे कर देते हैं। आप जाओ मौलवियों के, जो सच्ची मुच्ची के मौलवी हैं, जब घरों में जाके देखो उनके यहां बेटियों को जो इज्जत मिलती है, बेटियों की पैसों पे नजर नहीं होती, उनके मुनासिब जगह शादियां होती हैं, फिर उनकी फिक्र होती है उनकी पढ़ाई की, तरबियत की, मोहब्बत होती है उनके घरों में, बापों को बेटियों से मोहब्बत मिलती है, इनके घरों में तो बापों को नहीं मिल रही होती। वो जो वो बच्ची जो स्कर्ट पहन के बाप को टाटा करते हुए जा रही है ना, सर पे दुपट्टा बाप के सामने, सीने खुले हुए हैं, वो बाप का क्या एहतराम करेगी यार। बेटी प्रॉपर ड्रेस में अच्छी लगती है ना, प्यार आता है उसके ऊपर। बेटी, मुझे एक आदमी ने बताया कि मैंने अपनी बच्ची को पढ़ाया, यूनिवर्सिटी भेजा, कह रहे इतनी मॉडर्न हो गई है यार, स्कर्ट पहनती है, सर पे दुपट्टा भी नहीं लेती, स्लीवलेस कपड़े, मेरे कहते हैं बाप बता रहा है, रो रहा है, कह रहे मेरे सामने इसी ड्रेस में आके बैठती है, कोई रोक टोक करूं, कह रहे नहीं, बॉयफ्रेंड रखे हुए उसने, कह रहे हमने तो कॉलेज में यूनिवर्सिटी में, वो साहब जमात इस्लामी के थे, कह रहे मैं खुद दीनी तंजीम का हूं, मैं पर्दे का कायल हूं, मैं घर में पर्दे का माहौल चाहता हूं, मैंने तालीम के लिए बेटी को यूनिवर्सिटी भेजा, तालीम तो आई नहीं आई, लेकिन ये आ गया कल्चर। तालीम का कोई भी खिलाफ नहीं है भाई, हम खिलाफ इस कल्चर के हैं जो आप यूनिवर्सिटियों में, तभी तो जामत रशीद ने गजाली यूनिवर्सिटी बनाई है कि पढ़ाना। तो अगर जामत रशीद लड़कियों की तालीम का खिलाफ होता, गजाली यूनिवर्सिटी थोड़ी बनाता वो। और सबसे ज्यादा लिबरल लोगों की चीखें निकल रही है इस पे कि मौलवी यूनिवर्सिटी क्यों बना रहे हैं। उनको पता है ना कि अब यहां सिर्फ तालीम होगी, बेगैरती और बेहयाई बोलो नहीं होगी, यहां लड़की आएंगी, सेपरेट इंतजाम होगा, उनको फीमेल टीचर पढ़ाएंगी और तालीम को फोकस करेंगी और पढ़ के पतली गली से निकल जाएंगी। वो जो तुमने बेहयाई के अड्डे खोले हुए हैं ना यूनिवर्सिटियों में, लड़का लड़की, लड़कों को लड़कियां आके पढ़ा रही हैं, लड़कियों को लड़के आके पढ़ा रहे हैं, और जो प्रोफेसरों के केसेस हमारे पास आ रहे हैं वो हमारे पास ही हैं, वो आपके पास शुक्र है नहीं है, वरना डिप्रेशन से मर जाते आप। सारे प्रोफेसर बुरे नहीं होते, ना सारी लड़कियां बुरी होती हैं, ना मैं ये कह रहा हूं कि यूनिवर्सिटी में जितनी पढ़ती हैं बुरी होती हैं, हम किसी से बदगुमानी नहीं है, मेजॉरिटी अच्छे लोगों की ही है, लेकिन आपने माहौल तो दे दिया ना उनको बर्बाद करने के लिए। तभी तो जामिया तो रशीद ने कहा कि भाई हम खुद यूनिवर्सिटी बनाएं, हम अपनी छत के नीचे, तालीम वही होगी जो यूनिवर्सिटियों में, अलग से कुछ नहीं है, माहौल सही नहीं हमको। तो हम अगर मौलवी लोग बच्चियों की तालीम के खिलाफ होते हम थोड़ी यूनिवर्सिटी बनाते। तो इनका मकसद तालीम नहीं है मौलवियों को की हौसला शिकनी करके, इनका मकसद है तुम्हारी औरतों को आजाद करना। वो बेचारे जमात इस्लामी के बुजुर्ग थे, रो रहे थे, कहते हैं यार मैंने अपनी बेटी को, ये बहुत, ये तकरीबन 8-10 साल पुराना वाक्य है, कह रहे यार मेरे हाथों से निकल गई वो, लड़कों से दोस्ती है, टाटा करके जा रही होती है, बाप बेचारा वो एक इस्लामी तंजीम में है, वो दरस कुरान दे रहा है बेटी की हालत। मैंने कहा आपने जिस माहौल में भेजा उसका आउटपुट अक्सर वेशतर, या बहुत दफा, अक्सर वेशतर भी नहीं कहो, बहुत दफा यही होता है उसका आउटपुट। तो मैंने जो बयान किया है ना, ये मेरा क्लिप चलाओ, इसको ज्यादा से ज्यादा वायरल करो, उस वो जो उन लोगों ने रिएक्शन किया ना लिबरल लोगों ने मेरे खिलाफ, उस पर ये चलाओ क्लिप कि हम लड़कियों की तालीम के खिलाफ नहीं है, होते तो हम खुद यूनिवर्सिटी ना बनाते जामत रशीद में, उसमें लड़कियों के लिए भी है लड़कों के लिए भी है, हम खुद बनात के मदरसे ना बनाते, हम खुद अपनी बेटियों को ना पढ़ाते। हम खिलाफ इसके हैं। जो मेरा बयान का असल मौजू था वो ये था कि तालीम को शादी में रुकावट मत समझो, और जो ससुराल चाहता है ना रेडीमेड डॉक्टर चाहिए, उसको बोलो भाई बच्ची की शादी की उम्र हो गई है, हम पढ़ा रहे हैं मेडिकल कॉलेज में, उसको 2 साल हो गए, अब आपको अगर ये बहू चाहिए, बहू बना के आपने इसको ले जाना है तो ले जाएं, आप शादी में ताखीर ना करें, अगला 2 साल आपके खर्चे पे होगा, इसमें क्या बुराई है भाई। अगले जो 2 साल के जो एक्सपेंसेस हैं वो कौन उठाएगा? आप उठाएंगे। मैं तो ऐसा ही करूंगा भाई, अगर मुझे अपने बेटे के लिए डॉक्टर लड़की चाहिए और मुझे पता है इसका बाप खर्चा उठा रहा है, 2 साल इसके बाप ने पढ़ा दिए हैं, 2 साल रह गए हैं, तो मैं हल्फिया बोल सकता हूं कि अगर मैं इंटरेस्टेड हूंगा ना इसको अपनी बहू बनाने में, मैं उनसे कहूंगा कि आप शादी में रुकावट ना करो, अगले 2 साल का खर्चा कौन उठाएगा? मैं उठाऊंगा, या मेरा बेटा उठाएगा, या मैं उठाऊंगा।
खुलासा ये कि ससुराल उठाएगा। बेगैरती क्या चल रही है मार्केट में, 2 साल बाद हम शादी करेंगे, 2 साल तक पढ़ाई आपके जिम्मे है, तो ससुराल पेड़े खाने के चक्कर में होता है कि हमारा बेटा भी पढ़ रहा है, आपकी बेटी भी पढ़ रही है, 2 साल बाद जब वो डॉक्टर बनेगी बाप के खर्चे पे बनेगी, और पेड़े कौन खाएगा, हम खाएंगे बैठ के। तो हमने बहुत माकूल बात की है, भाई क्यों शादी में ताखिर कर रहे हो तुम, यूरोप की एक चीज ले रहे हो एजुकेशन को, उनका फैमिली सिस्टम तो देखो बर्बाद हो गया यार, गधे घोड़ों वाली जिंदगी बना चल रही है उन लोगों की। तो हम तो दोनों को जमा कर रहे हैं भाई, तालीम भी होगी और टाइम पे शादी भी होगी, दोनों चीजें एक साथ चलेंगी। और अगर दोनों में टकराव हो रहा है तो निकाह को तरजीह देनी है, क्योंकि निकाह नेचर है, फितरत से बगावत नहीं कर सकते आप। ऐसा नहीं हो सकता सारी लड़कियों को एजुकेटेड बना दो शोहरलेस, बर्बाद हो जाएगी सोसाइटी। तो वो ज्यादा बड़, मर्दों का काम है कमाना, औरत का काम घर संभालना है। तो दो चीजों में जब टकराव हो रहा होगा तो तरजीह शादी को दी जाएगी, तालीम को नहीं दी जाएगी, वो ज्यादा जरूरी है उसके लिए। अगर इस पे कोई कहता है कि नहीं नहीं तालीम ज्यादा जरूरी है, तो इसका मतलब आप कायल हो यूरोप के कल्चर के, आपको औरत के घर बसाने में कोई दिलचस्पी है ही नहीं, तो आप काफिर हो जाओ, ये ज्यादा बेहतर है आपके लिए। इस्लाम फोकस ज्यादा किसको करता है, घर बसाने को। एक साहब मुझे कहने लगे कि बच्ची को पढ़ाना चाहिए, ये क्या मौलवी लोगों ने शादियां करके बच्चे पैदा करने में लगा दिया। मैंने कहा यार आपकी अम्मा भी पढ़ लेती ना ज्यादा, आपको पैदा ना करती तो ये नमूना पैदा ना होता। ये बात आपकी अम्मा को भी सोचनी चाहिए थी, नहीं सोचनी चाहिए, पढ़ती रहती बहुत बड़ी स्कॉलर बन जाती तो आप जैसे नमूने पैदा, बोलते क्यों नहीं भाई। तो खुदा के बंदे तुझे जिस वजह से जिंदगी मिली है वो इसलिए कि तेरी मां ने कुर्बानी दी है, निकाह किया है और तुझे जन्म दिया है। औरत का बहुत बड़ा किरदार है नस्ल पैदा करना, तो ये कोई ऐब नहीं है औरत के लिए। यूरोप अमेरिका ने इसको ऐप बना के पेश कर दिया लिबरल लोगों ने कि औरत बच्चे पैदा करने की मशीन है। भाई साहब वो इंसान पैदा कर रही है, बरसाती मेंढक पैदा नहीं कर रही है वो। हमारी माओ ने हमें ना जना होता आज हम यहां ना बैठे होते। डॉक्टर अब्दुल कदीर खान की मां ने भी उसको जना है, मूसा की मां ने भी उसको जना है, जितने साइंटिस्ट है, न्यूटन की मां ने जना था, न्यूटन की मां भी न्यूटन बन जाती, न्यूटन पैदा नहीं होता। वो भी कहती मैं न्यूटन बनूंगी, मैं पढ़ाई को फोकस करूंगी, शादी करके बच्चे पैदा नहीं। न्यूटन आता मार्केट में, तुम लोगों ने औरत को यार यानी औलाद के पैदा करने को एक ऐप बना दिया है। औरत का तो सबसे बड़ा एहसान ही है कि वो नस्ल पैदा करती है। नस्ल में अगर बंदर पैदा हो रहे हैं तो गलत है, अगर इंसान पैदा हो रहे हैं, अगर बंदर या बरसाती मेंढक पैदा हो रहे थे ना तो गलत था। पैदा क्या हो रहा है, इंसान पैदा हो रहा है भाई। ये तो सबसे बड़ा औरत का सोसाइटी में किरदार है, और हमारी माओं को इज्जतें इसी बेस पे तो मिली, औलाद जन्म दी है उन्होंने। बुढ़ापे में क्या करोगी भाई तुम। मैं वो अपने भांजे का वाक्य सुना रहा था ना, एक लिबरल अंटी है, मैं नाम नहीं लूंगा, फेसबुक पे बहुत बकवासात करती है वो। उसने पोस्ट चलाई, पोस्ट में ये लिखा उसने कि कल मैं, ये फर्जी वाक्या सुना रही होती है ना, कल मैं एक खातून से मिली। बड़े होशियार होते हैं ये, मोटिवेशन के लिए ना वाकयात करते हैं ये लोग। कल मैं एक खातून से मिली जिसकी बरवक शादी हो गई थी लड़की की टाइम पे, जिसकी वजह से वो पढ़ ना सकी। देखिए सस्पेंस पैदा हो रहा है कि नहीं हो रहा। दोबारा से उसने पोस्ट चलाई, कल मेरी किसी तकरीब में मुलाकात एक खातून से हुई, एजेड खातून, जिनके मां बाप ने बचपन में यानी बाले होते ही उनकी शादी कर दी और उनकी पढ़ाई मुकम्मल ना हो सकी। आज जब वो एजुकेटेड खवातीन को देखती हैं, डॉक्टर्स को, इंजीनियर्स को, तो उनके दिल से एक आह निकलती है। नीचे कमेंट्स में वाह बिल्कुल सही कहा आंटी, बाजी आपने बिल्कुल सही कहा, माँ बाप ने जुल्म किया, बाले होते ही शादी कर दी, आज जब वो एजुकेटेड लड़कियों को देख रही है तो उनके दिल से क्या निकल रही है, आह काश मैं भी पढ़ी लिखी होती। हमारा भांजा अल्लाह का शुक्र है तैयार हो चुका है, राफे खान है ना, राफे खान, इसने जवाब में पोस्ट चलाई। अच्छा मैंने ये पोस्ट पढ़ी तो देखा जवाब में एक और पोस्ट आई हुई है, मैंने देखा तो हमारा ही भांजा निकला वो। इसने जवाब में पोस्ट चलाई, कल मैं किसी एजेड खातून से मिला। इसने कहा जब वो फेंक रही है तो हम भी क्या करें। लेकिन लेसन तो सही जा रहा है ना, कह रहे कल मैं किसी एक एजेड खातून से मिला। उस खातून ने कहा कि मैंने बर वक्त शादी नहीं की, اور پڑھائی کو فوکس کیا. آج میری عمر 60 سال ہو گئی ہے, ریٹائر ہو گئی ہوں, کوئی پوچھنے والا نہیں. آج جب میں ان لڑکیوں سے ملتی ہوں جن کی بر وقت شادی ہو گئی تھی, کوئی ان کو آپا کہہ رہا ہے, کوئی ان کو کوئی کسی کی وہ ماں ہے, اس کی بہوئے بھی ہیں, اس کے داماد بھی ہیں, اس کے پوتے بھی ہیں, اس کے نواسے بھی ہیں, اس کے بھائی بھی, اس کی بہنیں بھی, پورا ایک پریوار ہے, پورا ایک خاندان ہے, تو ان خواتین کو دیکھ کے میری آہ نکلتی ہے. میں فون وون کرتا نہیں ہوں, اس کو میں نے فوراً فون گھمایا رافے کو, میں نے کہا پٹھا تیار ہو گیا ہے, میں مروں گا اب مجھے غم نہیں ہے. یہ بہت ٹائم لگا یہ ذہن بنانے میں. میں نے کہا اب میں مروں گا مجھے غم نہیں ہے, مارکیٹ میں بندے ہماری سیٹ سنبھالنے کے لیے تیار ہیں. نظریہ کانسیپٹ صحیح ہو گیا نا, الحمدللہ. دیکھو ابن تیمیہ رحمہ اللہ تعالی کیا فرماتے ہیں, باطل کے تیروں کا رخ جہاں ہونا زیادہ, سمجھ لو حق کیا ہے, یہی ہے. دیکھو ان کو تمہاری نماز سے کوئی مسئلہ نہیں ہے, مغربی طاقتوں کو روزے سے کوئی مسئلہ نہیں ہے, ان کو تمہارے سسٹم سے مسئلہ ہے, اور سسٹم میں سب سے زیادہ فوکس یہ فیملی سسٹم کو تباہ کرنے میں لگا رہے ہیں. ان کو پتا ان کا مذہب بھی بچا ہوا ہے خاندانی نظام کی وجہ سے, ان میں بڑوں کا احترام ہے خاندانی نظام کی وجہ سے, ان میں سخاوت ہے خاندانی نظام کی وجہ سے, ان میں برائیوں کا ریشو کم ہے, چرس ہیروئن شراب ہماری سوسائٹی میں نہیں ہے. کس کی وجہ سے؟ خاندانی نظام کی وجہ سے. اس لیے وہ جتنا پیسہ اور میڈیا کے ذریعے خاندانی نظام کو توڑنے پر لگا رہے ہیں نا, اور خاندانی نظام ٹوٹتا ہے عورت سے, مرد سے نہیں ٹوٹتا. عورت کو شادی سے روک دیا جائے بس کافی ہے, مرد تو ٹھرکی ہوتا ہے, جب بیوی نہیں ملے گی زنا کرے گا وہ, جب بیوی ملے گی کیا کرے گا وہ. عورت کو روک دو کہ شادی نہیں کرنی, جب شادی نہیں کرنی ہے تو مرد میں بھی خواہش ہے اور خواہش عورت میں بھی ہے, وہ بوائے فرینڈ بنائے گی. ایک ایک عورت کو 100-100 مرد زندگی بھر استعمال کریں گے اور اس کو پیسے دیں گے, طوائف بنے گی, کوئی کیا جو ہو رہا ہے ان ملکوں میں جا کے دیکھو. ایک پہلو تم نے دیکھا ہے, ہم اللہ کا شکر ہے بہت اچھی طرح سے گھوم گھام کے آ چکے ہیں. جو طوائف جو حالات ہیں نا وہاں کے, وہ اتنے اچھے نہیں ہیں جیسے آپ کو یہاں بتائے جاتے ہیں. برباد ہو گیا ہے معاشرہ, اب ان کے یہاں پیسہ ہی خدا ہے سب کچھ, پیسہ ان کے یہاں. ابھی ایک جاپانی کا واقعہ سامنے آیا, میں تبلیغ میں گیا نا, ایک بزرگ نے مجھے بتایا, وہاں ایک تاجر تھا, بزرگ نہیں تاجر, بزرگ ہی تھا بےچارہ, نیک آدمی تھا. کہتا ہے بھی جاپانی ایک آیا میرے پاس کہ خودکشی کرنا چاہتا ہوں جاپان میں, یہ جاپان میں جاتے ہیں بزنس کے لیے. کہتا میں نے کہا کم بخت تو اتنا کما رہا ہے, چیمپونگ چیمپونگ کر کے سمجھایا ہوگا, چاہ چیمپونگ پاں پاں اتنا کما رہا ہے کروڑوں روپے, کیوں تو خودکشی کر رہا ہے؟ اس نے کہا یار میں گدا بنا ہوا ہوں مشینی, کمائے جا رہا ہوں کمائے جا رہا ہوں, صبح اٹھتا ہوں یہ کام, دوپہر یہ کام, اور کوئی میری ایکٹیویٹی نہیں ہے. جاپان میں کمپٹیشن اتنا زیادہ ہے نا, آپ کے پاس اچھا موبائل اچھی گاڑی نہیں ہے آپ دنیا آپ کو چاہیے آپ خودکشی کر کے مر جاؤ, ایسی ناکام زندگی ہے. سب لوگ لون پہ ساری چیزیں نکال لیتے ہیں, بس آخرت تو ہے نہیں نا, ان کی کمپٹیشن اس میں ہے کون زیادہ دولت مند ہے, بس موبائل کس کے پاس اچھا, گاڑی کس کے پاس اچھی, اس پہ پوری زندگیاں گزر رہی ہیں ان لوگوں کی, اور کچھ ہے ہی نہیں کرنے دھرنے کو. تو کہہ رہے یار میں ڈپریشن میں جا رہا ہوں. تو خیر یہ ان کو ریون لے کر آئے, خودکشی کا پکا ارادہ کر لیا تھا پکا. تو جاپان میں تو جگہ میں نے بلاگ میں دکھائی نہیں ہے, پابندی ہے, ورنہ میں وہ جگہ دکھاتا جہاں ابھی بھی ہڈیاں نظر آتی ہیں, ہر تھوڑے دن میں کوئی جاپانی آیا ہوا ہوتا ہے مرنے کے لیے. گورنمنٹ نے ایک جگہ دی بھی ہے, کم بختو مرو تو ادھر آ کے مرو, چیچڑے بیچڑے ادھر ادھر, تم ٹرینوں کے آگے آتے ہو, وہ جو ڈرائیور ہے وہ بھی ڈپریشن میں جاتا ہے, وہ ٹرین بھی لیٹ ہو جاتی ہے, ہڈیاں وڈیاں اور گوشت کو اٹھانے میں ٹائم لگتا ہے. تو اس لیے ان لوگوں نے بولا ہوا ہے کہ یار تھوڑا سا سائڈ پہ نا یہ جگہ ہے, اگر نہیں مرو ویسے تو اچھا کام نہیں, مرنا ہے تو ادھر آ کے مرو. سوئٹزرلینڈ میں بھی ایسا ہی ہے, جن ملکوں پہ آپ مر رہے ہو اور یہ فیملی سسٹم ٹوٹا نا, تو ہمارے یہاں بھی یہی ہوگا سب کچھ, محبتیں ختم. تو نتیجہ یہی نکلے گا. سوئٹزرلینڈ میں بھی انہوں نے جب اتنا دیکھا کہ یار کم بخت رک ہی نہیں رہے مرنے سے, تو انہوں نے لیگل کر دیا کہ لائن میں قطار میں لگ کے مرو, لائن بناؤ, رجسٹریشن کرواؤ. آپ ہم نہیں کہہ رہے کہ آپ مرو نہیں, آپ کو ہم خود ماریں گے, تمیز آپ خود مرو گے, بوٹیاں ووٹیاں ادھر ادھر پھیلیں گی, گندگی ہوگی, لوگ سوئٹزرلینڈ آئیں گے بولیں گے کیسا, تو نہیں گندگی برداشت کرتے, وہ اچھے لوگ ہیں, وہ گندگی بالکل برداشت نہیں کرتے. یہ سوسائٹی کا اچھا پہلو ہے, لیکن ایک بڑا بھیانک پہلو ہے, وہ پہلو یہی ہے کہ آپ تمیز سے مریں کائنڈلی, ادھر ادھر خون کے چھینٹے ویٹے پھیلیں گے, بہت سے لوگوں کی ڈپریشن بھی ہوتی ہے کیوں مرا, اس چکر میں 6 آدمی اور مر جائیں گے تمہیں دیکھ کے. تو جس نے مرنا ہے ادھر آئے تمیز سے, کیسے مرنا ہے پورا پراپر ان کا وہ ہے طریقہ, کہ گیس سے مرنا ہے آپ نے, اجتماعی مرنا ہے, 6 آدمی اکٹھے مرنا چاہتے ہو, मियां बीवी इकट्ठे मरना चाहते हो, जैसे आप सुन हो, आप लोग में से कुछ लोग पहुंच जाएं, कि हमें तो पता ही नहीं था, डर भी लगता है ज्यादा डिटेल में जाने से, तो बहुत प्रॉपर वे में चल रहा है उनका सेटअप। खैर, तो वो जापानी को रेवण ले आए, जिन मौलवियों का मजाक उड़ाते हैं ना हमारे यहाँ लिबरल लोग। अभी रेवण के इज्तिमा के बारे में किसी ने फेंक दी लंबी की, जितनी पोल्यूशन फैल रही है ये इज्तिमा की वजह से फैल रही है। भाई थोड़ी सी खैर अगर फैल रही है ना, सोसाइटी शराब कबाब से बची हुई है, कुछ बूढ़ों के माँ बाप के हुकूक हैं, तो ये रेवण वालों की वजह से ही है। थोड़ा सा अल्लाह अल्लाह लोगों को सुनने को मिल जाता है। तुम्हारे पास कोई ऐसा पैकेज नहीं है जो बच्चों को माँ बाप का ताबे बना दे, जो चर्स हीरोइन छुड़वा दे। मैंने आज तक कोई लड़का नहीं देखा जो हीरोइन पीता हो और यूनिवर्सिटी में जाके छोड़ दी हो उसने। चर्स पीता हो, यूनिवर्सिटी में एडमिशन मिला, प्रोफेसर साहब ने चर्स छुड़वा दी। ऐसे बीसियों देखे हैं, चर्स पीते थे, मदरसे में आए छूट गई, तबलीग में गए छूट गई। एक तो मैंने हीरोइन का स्मगलर देखा है, स्मगलर नाम नहीं बताऊंगा कहीं पुलिस वाले ना पहुंच जाएं। इतना बड़ा स्मगलर अरबों रुपए कमाता था, तबलीग में 3 दिन लगाए हैं, करोड़ों रुपए की आमदन पे लात मार दी उसने। तो इन लिबरल लोगों के पास कोई पैकेज इंसान को इंसान बनाने का नहीं है, तो तुम तो बर्बाद कर रहे हो सोसाइटी को। तो खैर उसको ले आए जापानी को रेवण में, वो बयान बयान सुने, वो इंसान का बच्चा बन गया, कमा भी रहा है, उसको कह रहा बहुत, वहां जाके अब जापान में तबलीग का काम में लगा हुआ है वो। तो मैं ये कर रहा था, ये जो हमारा सेकुलर लिबरल तबका है ये है दुम हिलाने वाले, इनकी अपना कोई नजरिया नहीं है। लिहाजा जो चीज मगरबी दुनिया से ड्रामों फिल्मों के जरिए मीडिया के जरिए आ रही है, आंखें बंद किए दुम हिलाए जा रहे हैं, दुम हिलाए जा रहे हैं। और ये जब उन सोसाइटी में जाते हैं ना, तो भी इनके ऊपर एक जादू होता है। बस एक सोसाइटी का एक पहलू देखो, दूसरा पहलू जो इसकी डेप्थ में छुपा हुआ है उससे नजरें चुरा लो। तो हमने चूंकि कुरान और सुन्नत पढ़ा है भाई, हम मेरा ख्याल है इनसे ज्यादा अच्छा तजिया कर सकते हैं। उनकी जो खूबियां हैं वो भी हम मानते हैं, उनका हम इंकार नहीं करते। भी जुल्म है, किसी कौम में कोई खूबी हो आप उसका इतराफ ना करें, लेकिन जो भयानक चेहरा है ना, सासल मसला यही है कि फैमिली सिस्टम को तोड़ना, दो चीजों का, एक सूदी निजाम दुनिया में राइज रहे ताकि चंद ताजरों का दौलत पे होल्ड रहे उसके, वो तभी इस्लामिक बैंकिंग की वजह से मुफ्ती तकी साहब पे पाबंदी लगी है बाहर मुल्कों पे। नाम कुछ और लगाया गया कि इसलिए पाबंदी, इसलिए नहीं लगी है, असल में ये था कि मुफ्ती तकी साहब के बाहर दौरे हो रहे थे, इस्लामिक बैंकिंग बहुत ज्यादा प्रोमोट हो रही थी, तो बाद यहूदियों को डर हुआ कि ये तो सारा अगर इस्लामी सिस्टम हो गया तो हम जो दौलत जो चंद हाथों में मुर्तकिज है उसका तो बेड़ा गर्क हो जाएगा। और दूसरा फैमिली सिस्टम, खानदानी निजाम को तोड़ो, दाढ़ियां रखो, हज करो, जकात दो, नमाजें पढ़ो, कहता है कोई मसला नहीं है, लेकिन खानदानी निजाम तबाह होना चाहिए। और वो तबाह होता है औरत के जरिए, कि लड़की को निकाह से रोका जाए, जब निकाह से रुकेगी जिना फैलेगा, बेहयाई फैलेगी, गधे घोड़ों वाली जिंदगी आएगी। तो हम तालीम के खिलाफ नहीं है, हम कह रहे हैं बच्ची को आप पढ़ाओ, हम भी पढ़ाते हैं, रिश्ता आ जाए तो पढ़ाई को रिश्ते में रुकावट ना समझो। और ससुराल वाले कह रहे हैं हमें डॉक्टर चाहिए, तो आप बोलो भाई आधा हमने पढ़ा दिया है, अब ये आपके यहां जाएगी तो आधा कौन पढ़ाएगा, अब आप पढ़ाओगे। और अगर वो कहते हैं नहीं तो बोलो फिर रिश्ता भी नहीं, क्योंकि हमें ऐसे लालची और कंजूस लोगों में नहीं, फिर आप पढ़ाओ अपने खर्चे पे पढ़ाओ आप उसको। तो ये ससुरालियों के जो मुंह भर रहे हैं ना आजकल बहुओं के जरिए, इनके खिलाफ बयान है मेरा, समझता है कि नहीं समझता, तो इसको चलाओ ज्यादा से ज्यादा इस क्लिप को। इन बेगैरतों ने बहुत मेरे खिलाफ प्रोपेगेंडा किया, और मेरे पर खिलाफ प्रोपेगेंडा मेरे खिलाफ नहीं है, मौलवियों उलमा के खिलाफ, जो उलमा ये दावत चलाते हैं ना जल्द, और ये तो इस्लाम की दावत है ना जल्द निकाह की, तो इसके खिलाफ प्रोपेगेंडा ये लोग करते हैं। मुफ्ती से दुबई से अब्दुलरहमान साहब पूछ रहे हैं कि हमारे इदारे की मालिक हिंदू थी, फिर वो मुसलमान हो गई, 2 दफा उमरा करने भी गई, फिर भी वो पूजा पाठ कर रही है, तो अपने इदारे में हमारा काम करना कैसा है और इनके लिए क्या हुक्म है? भाई साहब वो मुझे किसी ने कल भी पूछा था, मैंने कहा पर्चा लिख के दे देना। एक साहब हैं किसी इदारे में जॉब करते हैं, तो वो हिंदू खातून इनकी बॉस हैं, वो गई उमरा करने गई, मुसलमान हुई, कह रहे हैं डबल प्रोग्राम चल रहे हैं उनके, इधर आके मंदिर में भी जाती हैं, बुतों के सामने भी, उधर बैतुल्ला का तवाफ भी करके आ जाती हैं वो। तो मुझे कहने लगे क्या हुक्म है, मैंने कहा हुक्म तूने क्या करना है, वही बात है ना, तू वो कर जो तेरे, कह रहे हैं उसका क्या हुक्म है, मैंने कहा हुक्म यही कि तुम अपनी जॉब से, वो मुसलमान तो नहीं है बहरहाल, ये नहीं हो सकता कि आप बैतुल्ला का हज भी काबा का किया, गंगा का स्नान भी, खुश रहे रहमान तो राजी रहे शैतान भी, या तो शैतान को खुश कर लो या अल्लाह मियां को, दोनों चीजें, जब मंदिर में जाके इबादत की तो बस काफिर हो गए, गैर मुस्लिम हो गए, अब इस्लाम से आपका रिश्ता नहीं है, बेशक बैतुल्ला के 100 तवाफ करते रहो आप। लेकिन मैंने उनसे कहा, मैंने कहा तू अपनी जॉब को फोकस कर, तू छोड़ दे, समझ रहे हो, छोड़ेगा कहीं और जाएगा तो पता चला वो चर्च में भी जा रहा है, मंदिर में भी जा रहा है। और इस जमाने में जितने नमूने हैं ना, इससे पहले शायद दुनिया में इतने नमूने कभी भी पैदा नहीं हुए। तो नमूने हैं जो वहां भी जा रहे हैं, ये भी कर रहे हैं, वो भी कर रहे हैं, ये भी कर रहे हैं, सारे प्रोग्राम चल रहे हैं। तो आप अपनी जॉब करते रहो, आपका उससे क्या लेने देना। मेरा दोस्त बयान वाले केस में क्या कह रहा है भाई, मेरा दोस्त पान वाले केबन में काम करता है, तो क्या इसकी कमाई हलाल है? अगर हराम है तो इसके लिए खाना इसके घर खाना खाने का, पान गुटके का काम अच्छा नहीं है, लेकिन कमाई हराम नहीं है, नापसंदीदा है, मकरूह है, हराम नहीं है। मेरे घर के करीब गुटके का तो जायज नहीं है, क्योंकि गुटके में तो बिल्कुल ही कैंसर है ना, वो गुटके की कमाई तो जायज नहीं है, लेकिन पान की कमाई जायज है मगर नामुनासिब है। मेरे घर के करीब वही पान की कमाई का वही हुक्म है जो सिगरेट की कमाई का हुक्म है। सिगरेट में भी तंबाकू है, पान में भी क्या है, तंबाकू है। तो सिगरेट की कमाई भी जायज है कराहत के साथ, नापसंदीदा है, तो पान की भी ऐसा ही है। मेरे घर के करीब मस्जिद वाले मस्जिद वाले क्या लिखा है, बातें करते हैं लेकिन ये नहीं पता उनका, पता नहीं क्या लिखा हुआ है यार, ये नहीं पता कि उनका अकीदा शिरकिया है या नहीं, तो क्या गुमान की वजह से नमाज पढ़ूं या नहीं? देखो, नमाज तौहीद परस्त के पीछे ही जायज है, मुशरिक के पीछे नमाज जायज नहीं है। अगर इमाम के बारे में गालिब गुमान हो कि ये शिरकी अकीदा है तो फिर उसके पीछे नमाज मत पढ़ो, शरीयत की हुदूद है। और अगर गालिब गुमान नहीं है तो पढ़ लो, फिर अच्छा गुमान रख लो। और अगर महल्ले ही की मस्जिद तो जाके पूछ लो इमाम साहब से दो चार अकीदों के बारे में, इमाम साहब आपका इस बारे में क्या अकीदा है, इस बारे में क्या अकीदा है। अगर वो बता देते हैं, वो कहते हैं मैं नबी को हर जगह हाजिर नाजिर मौजूद समझता हूं, मा फौकल असबाब, इख्तियारात भी अल्लाह ने पैगंबर को दिए हुए हैं, जब चाहें जहां से चाहें उम्मती की मदद कर सकते हैं, तो अगर वो इस अकीदे का हामिल है तो फिर ये शिर्क है भाई, चाहे वो देवबंदी हो, चाहे वो अहले हदीस हो, चाहे वो बरेलवी हो, उसके पीछे नमाज नहीं हो। और अगर ऐसी बात नहीं है तो फिर नमाज हो जाएगी। मेरे भाई मैं पेशेंट हूं और मैं फर्ज नमाज एक रकत खड़े होकर पढ़ती हूं, पता नहीं क्या लिखा हुआ है, या रकतें पलट बांध कर पढ़ती। उर्दू का बेड़ा गर्क हो गया, कोई खातून ने पूछा है मसला, क्या ये इतवार को पूछा होगा किसी खातून ने, मेरा ख्याल है इतवार को खवातीन आती है, वो आज मुझे पर्ची मिल रही है, इतवार को देना ताकि जिन खातून ने पूछा उनको जवाब मिल जाए ना। बाज इतवार की पर्चियां रह जाती हैं तो वो जुम्मे को पकड़ा देते हैं मुझे ये लोग। अगर किसी के घर के गरीब मस्जिद हो, इतनी गरीब जमात से नमाज पढ़ने की आवाज आती हो, घर में मौजूद औरतें इस आवाज के साथ नमाज अदा कर सकती है? नहीं, ऐसा नहीं हो सकता कि यहां जमात हो रही है उस घर में आप इख्तदा की नीयत कर लो। इसके सिर्फ दुनिया में गामदी साहब ही कायल हैं ऑनलाइन जमात के, उसमें उन्होंने फतवा देते हुए ये भी नहीं सोचा कि अगर इमाम इस्लामाबाद में है और ऑनलाइन आप कराची में पढ़ रहे हो तो आप तो इमाम से 2000 किलोमीटर आगे खड़े हुए हो। कोरोना के दिनों में उन्होंने फतवा दे दिया गामदी साहब ने कि ऑनलाइन भी इमामत जायज है। इस पर किसी मौली साहब ने खिंचाई की कि इमाम इस्लामाबाद में जमात करा रहा है, मुख्तदी कराची में खड़े हुए हैं, तो हम आगे हैं ना, बैतुल्ला के ज्यादा करीब हैं हम, तो 2000 किलोमीटर हम आगे हो गए इमाम साहब से। आज का मेरा सवाल ये है कि हम अगर क्रिकेट मैच खेलते हैं, हम 100 रुपए पर मैच रखते हैं, 1000 रुपए पर मैच रखते हैं, जो टीम हार जाती है इसे 1000 रुपए देने पड़ते हैं, जायज नहीं है, चूहा है। सब टीमें पैसा लगाती हैं, जीतने वाले को पैसा देती है, हारने वालों का पैसा डूब गया, इट इज कॉल्ड जुआ। और मुझे याद है जब मैं क्रिकेट खेला करता था, हमारी क्रिकेट टीम थी फ्रेंड्स क्रिकेट क्लब के नाम से, मैंने बहुत क्रिकेट खेला है, आपको मेरे स्टाइल से चौके छक्कों से पता लग जाएगा कि पुराना खिलाड़ी हूं मैं। ये तो मैंने चौके छक्के मारे ना, वो वीडियो किसी ने बना के डाल दी, तो उससे आपको बल्ला पकड़ने के अंदाज से लगेगा कि ये खेलते रहे। फुटबॉल भी खेला मैंने बहुत, हॉकी भी खेली, हॉकी बहुत ज्यादा नहीं खेला। अच्छा, ये सारे जो गेम है ना, ये मुजक्कर है उर्दू में, गेम खेला जाता है, क्रिकेट खेला जाता है, हॉकी खेला जाता है, फुटबॉल खेला जाता है। पंजाब में ना बहुत सारे मुजक्कर अल्फाज को मुअन्नस बनाने का बनाया है, तो चूंकि पंजाब की आबादी ज्यादा है तो उर्दू के बहुत से मुजक्कर अल्फाज पंजाब वालों की वजह से वो मुअन्नस हो गए हैं। वरना असल में हमें याद है बचपन में जो इंडिया की उर्दू थी, जो हमारे अब कराची में राइज थी, उसमें सारे गेम मुजक्कर थे, क्रिकेट खेला जाता था। लेकिन पंजाब की आबादी ज्यादा है तो बहुत सारी उर्दू में बहुत सारे अल्फाज पंजाबी से आ गए हैं, तो ठीक है, उसमें कोई हरज नहीं है। अब वो मुअन्नस बन जाए तो गवर्नमेंट की तरफ से कोई पाबंदी नहीं है, میرا مقصد بتانے کا یہ کہ ہو سکتا ہے میرے لب و لہجے سے کوئی کہے مفتی صاحب کو اردو نہیں آتی, یہ کہہ رہے ہیں گیم کھیلا, کرکٹ کھیلا. ابے کرکٹ تو کھیلی ہوتا ہے, تو بھائی اصل میں کھیلا ہوتا تھا, اب کھیلی ہو گئی ہے, میل جمع ہوا ہوتا ہے, اب جمی ہوئی ہو گئی, میل جمی ہوئی ہے, حالانکہ میل مذکر لفظ ہے. اچھا ہو, بعض لوگ ڈکشنری میں دیکھ کے بتا رہے ہوتے ہیں کہ ڈکشنری میں لکھا ہے کہ میل جمی ہوئی مونس لفظ ہے. بھائی ڈکشنری بھی پنجاب میں لکھی گئی ہے, سمجھے ہو, پنجاب والوں نے اردو پہ زیادہ کام کیا ہے بنسبت اردو اسپیکنگ کے. اردو کے بڑے بڑے شاعر پنجاب میں گزرے ہیں, علامہ اقبال تو پنجابی تھے, تو اردو پہ سب سے زیادہ محنت پنجابیوں نے کی ہے اور مہارت بھی حاصل کی, لیکن کچھ چیزیں ان کی اپنی زبان کی اردو میں شامل ہو گئیں, تو جو اردو میں مذکر تھیں وہ مونس بن گئی. سمجھ رہے ہو, ورنہ اصل میں یہ سارے الفاظ مذکر ہیں اردو میں. تو میں نے یہ سارے گیم کھیلے ہیں, بیڈمنٹن بھی کھیلا ہے, ٹیبل ٹینس بھی بہت کھیلا ہے. ابھی ایک دو میرے ٹیبل ٹینس کے آئے ہیں نا, تو اس میں آپ کو لگے گا اندازہ کہ بالکل فارغ نہیں ہوں ٹیبل ٹینس میں. تو بیڈمنٹن بھی کھیلا ہے, ٹیبل ٹینس بھی. ہم نے بچپن کو اللہ کا شکر ہے طبیعت سے انجوائے کیا. دوسری بات یہ کہ اپنے بچوں کو شہزادہ نہ بناؤ. میں نے اپنے بچوں کے بارے میں کمیٹی والوں سے کہا ہوا ہے, کوئی شرارت کریں کچھ بھی کریں, آپ کو پورا پورا حق حاصل ہے ان کو ڈانٹنے کا, تنبیہ کرنے کا. یہ کہہ کے نہیں چھوڑنا کہ مفتی صاحب کے بچے ہیں, کیونکہ اس یہ پروٹوکول بچوں کو بچپن میں مل گیا تو سمجھو وہ فرعون پیدا بنیں گے. اب وہ انسان کے بچے بولو نہیں بنے, بالکل وہی بیہیویئر ہونا چاہیے جو سب بچوں کے ساتھ. ہم نے اپنے بڑوں کو دیکھا ہے, اپنے استادوں کو, جامعۃ الرشید کے جو محتمی میں کتنے بڑے استاد ہیں, بچے لائن میں لگے ہوتے ہیں نا کھانے کے لیے, ان کے بچے بھی لائن میں لگے ہوتے ہیں. ایسا کبھی نہیں ہوا کہ ان کا بچہ وہاں سے نکل کے آیا ہو کہ میں چونکہ اتنے بڑے بزرگ کا بچہ ہوں مجھے پہلے کھانا, نا 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 نا. انہوں نے کہا اگر کسی نے ہمارے بچوں کو ایسا پروٹوکول دیا تو میں نہیں چھوڑوں گا اس کو. بالکل جیسے سب بچے ویسے ہی وہ, کیونکہ بچوں کو بچپن میں اگر اضافی عزت ملنا شروع ہو جائے, عزت تو ملنی چاہیے, اضافی ایکسٹرا کچھ ملنا شروع ہو جائے تو وہ بگڑ جاتے ہیں, وہ انسان کے بچے نہیں بنتے. بڑے لوگوں کے بچے اکثر فرعون بنتے کہ نہیں بنتے, آپ نے دیکھا ہوگا مشہور لوگوں کے بچے کام کے نہیں ہوتے اکثر. وجہ اس کی ہے کہ مشہور لوگوں نے بچپن سے ہی ان کو پروٹوکول دلوایا ہوتا ہے کہ میرے بچے ہیں ذرا خیال کرنا. ہم نے کبھی بھی نہیں کہا, ہم نے کہا ہمارے بچے, ہم نے کہا ہمارے بچے ہیں بھائی, اس قوم کے بچوں کی طرح ہیں, ادھر ہی بیٹھیں گے. آپ نے دیکھا ہوگا, آپ کو پتہ بھی نہیں ہوگا میرے بچے بیان میں کہاں بیٹھے ہوئے ہیں, حالانکہ بیٹھے ہوئے ہوتے ہیں بیان میں. ان کو میں نے میڈیا پہ آنے سے منع کیا ہے, کسی کی تصویریں نہیں آئیں گی, میرے ساتھ سیلفیاں نہیں آئیں گی کہ مفتی صاحب کے بچے ہیں. ابھی اجتماع میں گئے, کوئی الگ سے نہیں, سارے جہاں بیٹھے ہوئے ہیں وہیں بیٹھو جا کے, الگ سے کسی کو شو نہیں کرنا مفتی صاحب کے بچے ہیں تو پروٹوکول. لیکن لوگ خراب کر رہے ہوتے ہیں بچوں کو. بعض لوگ نے اپنے ساتھ سیلفیاں, مفتی صاحب کے بچے ہیں دیکھو سیلفیاں, بھائی تو بچہ خراب ہوگا اس سے. جب اس کو بچپن میں شہرت ہو جائے گی اس کی, اس کو یہ احساس ہوگا میں تو کسی مشہور آدمی کا بیٹا ہوں, تو بچے اس سے صحیح ہوں گے یا خراب ہوں گے, بگڑ جائیں گے. تو مجھے لوگوں سے بڑا ڈر ہے, تو میں نہیں بنانے دیتا ان بچوں کو. تو بچوں کی تربیت میں اس چیز کا بڑا خیال کرنا چاہیے, اپنے بچوں کو بے عزتی بھی نہ کریں, ایسا نہ کہ ان کو رسوا کرنا شروع کر دیں, لیکن کوئی حد سے زیادہ ان کو پروٹوکول اگر آپ نے دیا تو وہ ان کی تربیت کی عمر ہوتی ہے, تو تربیت کی عمر میں وہ بگڑنا شروع ہو جائیں گے, اور پھر جب بگڑے تو پھر کنٹرول سے باہر. تو اس لیے اس چیز کو جلدی جلدی مفتی صاحب اگر ایک شخص احرام کے مہتا ہے تو کیا اس کی نماز اور عبادت قبول ہوگی؟ دیکھو نماز فرض ادا ہو جائے گی, فرض ادا ہو جائیں گے اس کے, لیکن یہ کہ اس کو ثواب میں بے برکتی ہوگی. حدیث میں جو آتا ہے نا 40 دن حرام کھانے والے کی نماز قبول نہیں ہوتی, تو قبول نہ ہونے کا مطلب یہی ہے اس کو پورا ثواب نہیں ملتا, لیکن یہ مطلب نہیں ہے کہ حرام کھایا تو نماز بھی چھوڑ دے, نماز تو پڑھنی ہی پڑے گی اس کو. دبئی سے عبد الرحمان صاحب پوچھ رہے ہیں کہ ہمارے ادھر وہ ہو گیا بھائی, آخری سوال, پانی پر دم کرنا کیسا ہے جو حدیث میں آتا ہے کھانے پینے والی چیزوں پر پھونک نہ ماریں؟ مجھے ہمیشہ سے اشکال رہا ہے کہ نبی صلی اللہ علیہ وسلم نے کھانے پینے کی چیزوں پر پھونک مارنے سے منع کیا ہے, اس لیے میں تو اس کا قائل نہیں ہوں کہ کھانے یا پینے کی چیزوں پر پھونک مار کے اس کو پیا جائے. لیکن جو لوگ اس کے قائل ہیں وہ کہتے ہیں بھائی رقیہ ہے, رقیہ کے لیے دلیل کی ضرورت نہیں ہے, رقیہ کہتے ہیں دم کرنا. تو علاج کے لیے قرآن و سنت سے دلیل کی ضرورت نہیں ہے, تو اس لیے وہ کہتے ہیں اگر کوئی دم کر کے پی رہا ہے یا مار رہا ہے تو ناجائز نہیں ہے. ٹھیک ہے, ہر ایک کی اپنی رائے ہوتی ہے, لیکن میں اس کا قائل ہوں کہ بھائی جو سنت سے جتنا ثابت ہے اس پر اکتفا کیا جائے. وہ کیا ہے, نبی صلی اللہ علیہ وسلم اپنے ہاتھوں پہ پھونک مارتے تھے سورہ فلق سورہ ناس پڑھ کے, اور پھر اپنے ہاتھوں کو جسم پہ پھیر لیا کرتے تھے. تو سنت طریقہ یہی ہے کہ آپ جب بھی کوئی رقیہ کرنا ہو, کوئی اپنے آپ کو شیاطین سے حفاظت کے لیے, نظر سے حفاظت کے لیے, آیت الکرسی پڑھیں, سورہ فلق پڑھیں, سورہ ناس پڑھیں, اپنے ہاتھوں پہ پھونک ماریں اور ہاتھ کو پوری باڈی پہ پھیر لیں. بچوں کو کرنا ہے تو بچوں پہ ڈائریکٹ پھونک مار دیں, تو پانی دم کر کے پلانے سے زیادہ بہتر یہ عمل ہے. سبحانک اللہ وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک.